उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो
फल्चा,
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 उज्यालो फल्चा। वाल्ट डिस्नेको एउटा भनाइ छ, जति नै तिमीले आफूलाई मन पराउँछौ त्यति नै तिमी भिन्न हुन्छौ। आफ्नो महत्व बुझौं, आफ्नो आत्मसम्मानलाई मारेर हामी कसै गरी पनि खुशी हुन सक्दैनौ। हामी छौं र यो संसार छ, तपाईँ हुनुहुन्छ र तपाईँकै लागि संसार पनि छ। आफ्नो लागि समय निकाल्नुहोस्, आफ्ना कमजोरीलाई आफ्नो बलियो पक्षले ओझेलमा पार्नुहोस्, आफ्नो असल पक्षलाई बाहिर ल्याउनुहोस् र खुशी हुनुहोस्। नमस्कार अनि शुभ प्रभात। रेडियो सुन्ने यहाँहरू सबैजनालाई फल्चामा स्वागत गरे। आज बिहिबार यो बिहानीमा उज्यालोको स्टुडियोमा फल्चा लिएर दिपा आएकी छु। बिहानको 6:35 गएको छ। यहाँहरू सबैजनाको कल्याण होस्, जय होस्। डोलमाको स्वरसँगै उज्यालो फल्चामा फेरि पनि स्वागत गरे। आज बिहिबार, कति छिटो एक हप्ता बितिसकेछ। लकडाउनपछि गएको बिहिबार पहिलो पटक तपाईँहरूमा फल्चा लिएर आएकी थिएँ। अब हरेक हप्ताको बिहिबार फल्चा लिएर आउने नै छु। फल्चा अहिले हप्ताको 3 दिन आइतबार, सोमबार र बिहिबार प्रसारण हुन्छ। फल्चामा आज हामीसँग इतिहासमा आज छ अनि स्वास्थ्य स्तम्भमा निन्द्रा बिगार्ने 8 खानेकुराको जानकारी प्रस्तुत गर्नेछु। त्यसै गरी कलाकार विजय बराल खनाल उर्फ विकेलाई आज हामीले हाम्रो आजका पाहुना बनाएका छौं।
मैले चलचित्र खेले या नाटक खेले भन्दा म खतरनाक मान्छे पनि होइन, मैले कर्म गरेको हो। सबैले जीवनमा आफ्नो कर्म गर्छन्, म पनि त्यो कर्म गरिरहेको छु। कर्म गर्ने अन्तर्गतको काम हो, अनि मलाई सबैसँग हिँड्दा बोल्दा र सहज हुँदा सजिलो लाग्छ।
फल्साको यात्रालाई अगाडि बढाउ नियमित स्तम्भ इतिहासमा आजबाट।
इतिहासमा आज
आज 2077 साल फागुन 6 गते बिहिबार, सन् 2021 फेब्रुअरी 18 तारीक। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रमलाई हामीले समेटेका छौं। सन् 2014 भारतको तेलंगानालाई 29 राज्य बनाउन लोकसभामा प्रस्ताव पारित भएको थियो। सन् 2010 फेब्रुअरी 18 तारीकमा अमेरिकी राष्ट्रपति बराक ओबामाले व्हाइट हाउसमा दलाई लामालाई भेट्नु भएको थियो। ओबामाको दलाई लामासँगको यो भेटले चीनसँगको व्यापार सम्बन्धमा असर पर्ने भन्दै धेरैले आलोचना गरेका थिए। सन् 1930 आजको दिन यम ग्रह पत्ता लागेको थियो। खगोलशास्त्री स्लाइडे टोम्बाहुगले यो ग्रह पत्ता लगाउनु भएको थियो र यसलाई ग्रीस भगवानको नाम प्लुटो राखिएको थियो। यसलाई सौर्यमण्डलको 9 सदस्य माने पनि ग्रह मान्ने कि नमान्ने भन्ने विवाद कायमै छ। र सन् 1983 आजको दिन भारतको असममा 2191 जना इस्लामिक धर्मावलम्बीको हत्या भएको थियो। नेल्ली नरसंहार भनिने यो घटनामा 10,000 इस्लामिक नागरिकको ज्यान गएको भन्ने गरिए पनि आधिकारिक रूपमा 2191 जनाको ज्यान गएको पुष्टि भएको छ। बंगालबाट पुगेका आप्रवासी इस्लाम धर्मावलम्बीको हत्या गरिएको घटनाको इण्डियन एक्सप्रेसका हेमेन्द्र नारायण लगायत 3 पत्रकारले पनि देखेका थिए।
सपक्कै पारी पछोरी मलमलको फुल बुट्टे सारी सपक्क पारी पछोरी मलमलको कौशीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भो। कौशीमा बसी तिमीले हेर्दा मन मेरो हल चल भो। कान्छीको केश फिजारिए छ मैकुरी बाटी गरिदेऊ कि रेशमी चुल्ठो ओढाई घुम्तो रेशमी चुल्ठो ओढाई घुम्तो मायाको रङ्ग भरिदेऊ कि मैकुरी बाटी गरिदेऊ कि
अग्रज कलाकार मदन कृष्ण श्रेष्ठको सुर रहेको यो गीत केही दिन अघि मात्रै रेकर्ड भएको हो। राजन राशी बाकोटीको शब्द रहेको गीतमा मदन कृष्ण र मिथिला शर्माको अभिनय रहेको छ। गीतसँगै उहाँहरूको अभिनयलाई पनि धेरैले रुचाउनु भएको छ। यो गीत यसअघि पनि रेकर्ड भइसकेको थियो। स्वास्थ्य स्तम्भ बजाउनु
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य।
पर्याप्त निन्द्रा स्वस्थ जीवनका लागि निकै आवश्यक हुन्छ, तर अव्यवस्थित क्रियाकलाप र खानपानका कारण निन्द्रा बिथोलिँदा स्वास्थ्यमा असर परिरहेको हुन्छ। कतिपयमा त अनिन्द्रा नै मुख्य स्वास्थ्य समस्याका रूपमा समेत देखिने गरेको छ। आज हामीले निन्द्रा बिगार्ने आठ खानेकुराको बारेमा जानकारी लिएर आएका छौं। पहिलो खानेकुरा क्याफिन। कतिपयले निन्द्रा कम गर्न क्याफिन प्रयोगमा ल्याउँछन्, तर दैनिक रूपमा क्याफिनयुक्त खाद्य पदार्थको प्रयोगले निन्द्रा नै नलाग्ने समस्या आउन सक्छ। क्याफिनको मुख्य स्रोत कफी हो। सामान्यतया अनिन्द्राको समस्या भएका व्यक्तिहरूले क्याफिनको प्रयोग सकेसम्म कम गर्नुपर्छ। मसला। हामी धेरै जसोले तरकारी या खानेकुरामा मसला धेरै राख्ने गर्छौं। मसलाले खानेकुरालाई स्वादिलो बनाउँछ भन्दै यसको प्रयोग चाहिने भन्दा धेरै गर्ने गर्छौं, तर जिब्रोको स्वादका लागि खाने मसलादार खानाले स्वास्थ्यमा भने हानि गरिरहेको हुन्छ। यस्ता खानेकुरामा एसिडको मात्रा धेरै हुन्छ, जसले निन्द्रा सम्बन्धी हर्मोनको स्तर कम गराउँछ। पर्याप्त निन्द्राका लागि सकेसम्म बेलुकाको खानामा मसलायुक्त खाद्य पदार्थ प्रयोग गर्नु हुँदैन। एसिडको मात्राले पाचनमा पनि समस्या ल्याउने हुँदा बेलुका मसलायुक्त खाना सकेसम्म कम खानुपर्छ। त्यसै गरी निन्द्रा नलाग्ने अर्को खानेकुरा हो अल्कोहल। कतिपयमा बेलुका वा रातको समयमा अल्कोहल खाने बानी हुन्छ। दिनभरको कामको थकान मेटाउन वा रमाइलोका लागि बेलुका अल्कोहल प्रयोग गर्छन्, तर बेलुकाको समयमा गरिने अल्कोहलको प्रयोगले निन्द्रामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। अल्कोहलले चाँडो निन्द्रा परे पनि स्वस्थ निन्द्रा पर्दैन, यसको असर शरीरमा पनि परिरहेको हुन्छ। कडमिट। कडमिट अर्थात स्न्याक्सका लागि प्रशोधन गरिएको मासु खाँदा पनि निन्द्रा लाग्दैन। सामान्यतया भोज पार्टीमा प्रयोगमा ल्याइने यस्ता मासुमा विभिन्न मसला मिसाएर बनाएको हुन्छ। कडमिटमा टाइरामाइन नामक तत्व समावेश गरिएको हुन्छ, जसले मस्तिष्कमा नोरपाइन फ्रिन रिलिज गर्ने हुँदा मस्तिष्क सक्रिय नै रहन्छ। यसका कारण पनि राम्रोसँग निन्द्रा पर्दैन। अनि अर्को खानेकुरा हो तपाईँ हामीलाई धेरै मनपर्ने चकलेट। चकलेटले पनि निन्द्रा पार्दैन। अबेर रातसम्म काम गर्नुपर्ने बाध्यता भएका केही व्यक्तिले निन्द्रा नलागोस् भनेर डार्क चकलेट खाने गर्दछन्। निश्चित मात्रामा डार्क चकलेट स्वास्थ्यका दृष्टिकोणले निकै राम्रो मानिन्छ, तर निन्द्रामा भने यसले असर गरिरहेको हुन्छ। डार्क चकलेटमा क्याफिनको मात्रा पाइन्छ। सामान्य डार्क चकलेटमा झन्डै 80 मिलिग्रामसम्म क्याफिन मिसाइएको हुन्छ, जुन एक बोतल रेडबुलमा पाइने क्याफिन जत्तिकै हुन्छ। निन्दा बिगार्ने अर्को खानेकुरा हो डिक्याफ कफी। डिक्याफ कफीमा पनि प्रशस्त मात्रामा क्याफिन पाइन्छ। सामान्यतया क्याफिन फ्री भनिए पनि यसमा क्याफिनको मात्रा भेटिन्छ। सन् 2007 गरिएको एक अध्ययन अनुसार कफी सपका धेरैजसो आइटममा क्याफिनको मात्रा प्रयोग गरिएको हुन्छ, जुन निन्द्रासँग प्रत्यक्ष सम्बन्धित हुन्छ। त्यसै गरी अर्को खानेकुरा हो चीज। निन्द्रामा प्रभाव पार्ने खानेकुरा सम्झिँदा सामान्यतया हामीले चीजलाई सम्झिँदैनौँ। चीजले पनि निन्द्रामा असर गर्छ र भन्ने हुन्छ, तर चीजमा पनि निन्द्रामा असर गर्ने खानेकुरा समावेश गरिएको हुन्छ। चीजमा पनि टाइरोमाइन नामक एमिनो एसिड हुन्छ। यसले मस्तिष्कमा सिधा असर गर्छ र निन्द्रा पर्दैन। अनि निन्द्रामा हानि गर्ने अर्को खानेकुरा हो तारेका र भुटेका खानेकुरा। तारेका वा भुटेका खानेकुराको प्रयोग मोटोपनसँग पनि जोडेर हेरिन्छ। यसले मोटोपनासँग सँगसँगै निन्द्रामा समेत असर गरिरहेको हुन्छ। जस्तै आलु चिज, फ्रेन्च फ्राई, हामी धेरैलाई मनपर्छ तारेको खानेकुरा, तर तारेका खानेकुराले निन्द्रालाई असर गर्छ, स्वास्थ्यलाई पनि असर गर्छ। विज्ञ भन्छन् तारेका खानेकुरामा हुने रसायनले पाचन प्रणालीमा असर गर्ने हुँदा निन्द्रामा समेत असर गर्छ। यी त थिए निन्द्रामा असर गर्ने आठ खानेकुराका बारेमा जानकारी। यस्ता खानेकुरासँगै मनमा धेरै कुरा खेलाउने बानीले पनि निन्द्रा पर्दैन। खानपानमा ध्यान दिएर तनावमुक्त हुने प्रयास गरे सजिलै निन्द्रा पर्छ र निन्द्रा नपुग्दा शरीरमा देखिने स्वास्थ्य समस्या पनि हट्दै जान्छ। तनावमुक्त हुने प्रयास गरौं अनि खानेकुरामा ध्यान दिउँ।
जबदेखि स्कुटर आयो साँपले स्कुटर त केटीको लागि हो भन्थे। त्यसपछि युनिसेक्स स्कुटर आयो, यानी केटा र केटी दुवैको लागि। तर आजसम्म कसैले यो स्कुटर फ्यामिलीको लागि हो भनेन। तर प्राय हेर्नुभयो भने स्कुटर चलाउने चाहिँ फ्यामिलीको सबै हुन्छन्, बुबा आमा दाई भाइ भाउजू सबै।
त्यसैले हिरोले ल्याएको छ नेपालकै पहिलो फ्यामिली स्कुटर हिरो डेस्टिनी 125, जसमा छ गजब पावर र i3s प्रविधि, बाहिरै तेल हाल्न मिल्ने ठाउँ, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन जस्ता आकर्षक फिचरहरू तपाईँको फ्यामिलीलाई पर्फेक्ट फिट हुने गरी। हिरो डेस्टिनी 125 मेरो फ्यामिलीको नयाँ मेम्बर।
ओ साथी, तिमी के गरेर बसिरहे त? उता बजारमा त्यत्रो तहलका मचिसक्यो।
कस्तो तहलका यार?
ल थाहा छैन तिमीलाई, वर्ल्ड लिङ्कले एकदम सस्तोमा बजारमा इन्टरनेट र नेट टिभीको सुविधा ल्याएर तहलका मचाइसक्यो।
होइन होला यार,
अब मात्र 799 वर्ल्ड लिङ्कले इन्टरनेट र नेट टिभीको कम्बो अफर ल्याएको छ नि।
यति सस्तोमा इन्टरनेट र नेट टिभीको सुविधा, यो त मलाई पनि चाहियो यार।
म पनि यही मौकाको फाइदा उठाउन गइरहेको, बरु तिमी पनि आऊ, सँगै जाउँ।
बरु अहिले तुरन्त गइहालौ, यस्तो सस्तोमा इन्टरनेट र नेट टिभी अरू कहाँ पाउने।
वर्ल्ड लिङ्कको तहलका अफर अब मात्र 799 इन्टरनेट र नेट टिभी सबैको पहुँचमा। थप जानकारीको लागि वर्ल्ड लिङ्कको वेबसाइट, आफ्नो नजिकैको ब्रान्च अथवा वर्ल्ड लिङ्कको कल सेन्टर 9801523050 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
छिटो भनेकै वर्ल्ड लिङ्क।
के कुरा हुँदैछ यहाँ? हामीले सुन्दा हुन्छ न?
भइहाल्छ नि मुन्द्रे, छोरीको हातमा कुटुम्बहरू आउनु भएको रहेछ, बिहे कहिले गर्ने भनेर छलफल गरिरहेको नि।
ल छोरीको बिहा गर्ने बेला भइसक्यो र? कति वर्ष भइयो?
भुटिसके अस्ति असारबाट 18 वर्ष पुगे।
अर्का घर जाने जात, फेरि यस्तो राम्रो कुलघरानको कुटुम्बहरू पाइरहेछ, हामी त छोरी दिने निर्णय गरिसक्यौँ मुन्द्रे।
होइन, के भएको यी बुढाबुढीलाई? 20 वर्ष नपुगी गरिने विवाह भनेको बाल विवाह हो। बाल विवाह गर्नुहुन्न भने थाहा छैन रहेछ नि तिमीहरूलाई।
छोरी पनि राजी छ मुन्द्रे, सबै उसै खुसीको लागि गरे त हो नि। हामीले
कहाँ हुन्छ यसरी, यति कम उमेरमा बिहा गर्दा उसको पढाइ लेखाइ भविष्य सब बर्बाद हुन्छ। पहिले पढाइ पुरा गरेर आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्रै बिहा गर्नुपर्छ। कम उमेरमा विवाह भई बच्चा जन्म हुनाले आमा र बच्चा दुवैलाई खतरा भई मृत्यु समेत हुन सक्छ।
भने
त्यति मात्रै होइन, बाल विवाह एक कानुनी अपराध हो। बाल विवाह गर्ने गराउनेलाई बाल बालिका विरुद्धको कसुर मानी 75,000 रुपियाँसम्म जरिवाना र 3 वर्षसम्म कैद सजाय पनि हुन सक्छ। अनि अर्को महत्त्वपूर्ण कुरा पनि सुन्नुहोस्, बागमती प्रदेश सरकार र सबै स्थानीय तह मिलेर 2078 सालसम्ममा बाल विवाह मुक्त प्रदेश निर्माण गर्ने अभियान बोकेको छ। त्यसैले यो बिहे गर्ने त कुरै छोडौ, बरु हामी सबै मिलेर बाल विवाह विरुद्ध खबरदारी गरौँ। प्रदेश र स्थानीय सरकारको एउटै सन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, हेटौँडा।
क्वालिटी र स्वादमा कुनै सम्झौता नगरी तपाईहरूको अर्डर अनुसारको फूड, ड्रिंक्स तथा बेकरीका आइटमहरू 24 घण्टा जुनसुकै समयमा काठमाडौँ उपत्यका भित्र हजुरहरूले चाहेको स्थानमा डेलिभरी गर्न हामी तयार बसेका छौँ। लाटो कोसेरो, जो रातभर नसुती तपाईहरूको सेवामा हाजिर छ। www.latokosero.com फोन 98473 79890, 98010 79890।
टाटा मोटर्स स्वावलम्बी अभियान। टाटा मोटर्सले विदेशबाट फर्किएका युवाहरूलाई आफ्नै देशमा केही गर्न सहयोग पुगोस् भनेर टाटा मोटर्स स्वावलम्बी अभियान ल्याएको छ। टाटाका कुनै पनि कमर्सियल गाडीहरू खरिद गर्दा बिना धितो 75% फाइनेन्सको सुविधा दिएको छ, त्यो पनि 6% भन्दा कम वार्षिक ब्याज दरमा। कुन गाडी कस्तो प्रयोजनमा लगाउने र कुन व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा व्यवसायिक परामर्श पनि कम्पनीले नै दिने गर्छ। विस्तृत जानकारीको लागि नजिकैको सिप्रदी ट्रेडिङको कार्यालयमा सम्पर्क गर्नुहोस् अथवा फोन नम्बर 9801106700 मिस कल दिनुहोस्। टाटा मोटर्स स्वावलम्बी अभियान।
Ooh. सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
उज्यालो फल्चा उज्यालो फल्चा उज्यालो फल्चा
उज्यालो फल्चा
कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क यति बेला तपाईँ सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्चा आज बिहिबार फल्चा लिएर दीपा आएकी छु प्रविधिमा मलाई सहयोग गरिरहनु भएको छ संघर्ष विष्टले फल्चा आइतबार सोमबार र बिहिबार प्रसारण हुँदै आएको छ फल्चामा हामीले तिन्जेल स्वास्थ्य स्तम्भ र इतिहासमा आजको दिनलाई प्रस्तुत गरिसकेका छौं अब मीडियामा आजतर्फ लाग्छौं मीडियामा आजमा मैले पहिलो खबर कोरोना विरूद्धको खोपको बारेमा ल्याएको छु खोपको दोस्रो डोज समयमै नलगाए के हुन्छ त यसबारेमा कुरा गरौं कोरोना विरूद्धको खोप लगाएर विश्वभरि नै संक्रमणलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ यही कारण विश्वका झण्डै आधाभन्दा धेरै देशले खोप अभियान शुरू गरिसकेका छन् तुलनात्मक रूपमा कम जनसंख्या भएका देशमा खोप अभियान निकै प्रभावकारी पनि भएको छ जस्तै अमेरिका र क्यानाडाको तुलनामा बहराइन इजरायल यूएई जस्ता देशहरूमा खोप लगाउने दर धेरै छ तर कतिपय देशहरूमा खोप वितरणमा भएको ढिलाइले खोप लगाउन नपाउने अनुमान समेत गरिएको छ कोविड 19 विरूद्धको खोपको प्रकृति अनुसार दुई डोज लगाउनुपर्छ यो खोप तीनदेखि चार हप्ताको अन्तरालमा लगाउन सकिने मापदण्ड छ नेपालमा अहिले प्रयोग भइरहेको खोपको दोस्रो डोज पनि चार हप्ता अर्थात 28 दिनपछि लगाउनुपर्ने भनेको थियो तर विश्व स्वास्थ्य संगठनले पहिलो डोज लगाएको 56 दिनपछि मात्रै दोस्रो डोज लगाउन भनेपछि कोविड 19 प्राविधिक सल्लाहकार समितिले नेपाल सरकारलाई पनि झण्डै दुई महिनाको अन्तरालमा मात्रै दोस्रो खोप दिन सुझाव दिएको छ ज्येष्ठ नागरिकले भने कम समयमा पनि दोस्रो डोज लगाउन सक्ने समितिको सुझाव छ क्लिनिकल ट्रायलको क्रममा फाइजर बायोन्टेक कम्पनीको खोप 21 दिनको अन्तरालमा र मोडर्नाको खोप 28 दिनको अन्तरालमा लगाइएको थियो यस्तै एफडीएले इमर्जेन्सी प्रयोगका लागि मान्यता दिएको समयमा पनि कुनै खोपलाई पनि खोपको डोजका लागि समय निर्धारण गरिएको थिएन एफडीएले खोपको अन्तरालमा केही फरक पर्दा शरीरमा कुनै हानि नहुने जनाइसकेको छ भ्याक्सिनको प्रभावकारिताबारे पूर्ण रूपमा तथ्यहरू बाहिर आइ नसकेकाले यसबारे यकिन जानकारी कुनै भ्याक्सिन उत्पादन कम्पनीसँग पनि छैन कोविड 19 विरूद्ध बजारमा अहिले उपलब्ध सबैजसो भ्याक्सिन दुई डोज लगाउनुपर्ने भनिएको छ विज्ञहरूका अनुसार पहिलो डोजले शरीरमा सम्भावित खतरा पहिचान गर्न संक्रमण विरूद्ध सक्रिय हुन र यसले एन्टीबडी उत्पादनमा सहयोग गर्दछ पहिलो डोजलाई प्राथमिक डोज पनि भनिन्छ यसलाई मिट एण्ड ग्रेडको समेत संज्ञा दिइएको छ शरीरमा राम्रो एन्टीबडी उत्पादन गर्न र एन्टीबडी प्रतिक्रियालाई सक्रिय बनाउन पहिलो डोज लगाइन्छ भारतमा एन्टीबडी उत्पादन गर्ने कोषहरूलाई बीसेल भनिन्छ यदि भ्याक्सिनको पहिलो डोज र दोस्रो डोज बीच पर्याप्त समय ग्याप भएन भने बीसेलहरूले उत्पादन गरेको एन्टीबडी त्यति शक्तिशाली मानिँदैन जसले गर्दा केही समयको अन्तरालमा संक्रमणका कारण बिरामी हुने सम्भावना रहन्छ भ्याक्सिनको दोस्रो डोज छ हप्तापछि लगाउन सकिन्छ फेरि पनि खोपके बारेमा चर्चा गरे नयाँ पत्रिका दैनिकको सम्पादकीय लिए मैले हामी सबैजसोले भन्दा पनि केहीले चाहिँ खोप लगाउन अझै पनि आनाकानी गरिरहेका छौं सम्पादकीय मैले लिएको छु खोप लगाउन आनाकानी नगरौं शीर्षकमा छापिएको छ धनी राष्ट्रहरूले एकलौटी गरिहाल्लान् भनेर चिन्ता गरिएको कोरोना विरूद्धको खोपको उपलब्धता नेपालमा यति छिटै होला भनेर आशा गरिएको थिएन यति बेला नेपाल कोरोना विरूद्धको अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध हुने र जोखिम मा रहेका समुदायका सबैले लगाउन पाउने अवस्थामा पुगेको छ भारत सरकारले शुरूमै 10 लाख मात्र उपलब्ध गराएको छ भने विश्व स्वास्थ्य संगठनले 20 लाख उपलब्ध गराउने भएको छ पहिलो चरणको खोप आएर पनि लगाउन शुरू भइसकेको छ सरकारले थप 20 लाख खोप खरिद गर्ने तयारी पनि गरिरहेको छ यस प्रकार हामी छिट्टै खोप लगाउन पाउने अवस्थामा पुगेका छौं यो हाम्रो लागि खुशीको विषय हो यसमाथि चीनले पनि आफ्नो देशमा विकास र उत्पादन गरेको खोप 5 लाख मात्रामा नेपाललाई दिने प्रस्ताव गरिरहेको छ तर पहिलो चरणको खोप अभियान सकिँदा लक्ष्य अनुसार खोप लगाउनेको संख्या पुगेको छैन। स्वास्थ्यकर्मी, सफाई कर्मचारी र अग्रमोर्चामा खटिने सुरक्षा कर्मीप्रति लक्षित गरिएको खोप त्यो समुदायका कतिपय सदस्यले नलगाएको र कतिपय सरकारको तथ्याङ्कमा गल्ती भएका कारण तोकिएको संख्यामा नलगाइएको पाइन्छ। काठमाडौँ उपत्यकामा 13,000 पत्रकारलाई प्राथमिकतामा राखेर खोप लगाउन तोकिएको समयमा त्यसको 1/4 संख्याले मात्र खोप लगाइएको पाइएको छ। अर्थात सबै लक्षित समूहले सहज रूपमा खोप लिन चाहिरहेको देखिँदैन। यसको मुख्य कारण खोप प्रतिको विश्वासमा समस्या रहनुलाई मानिएको छ। कोविड 19 विरूद्धको खोप संसारमा यस प्रकारका रोगको प्रतिकारमा सबैभन्दा छिटो विकास गरिएको औषधि हो। विज्ञान, प्रविधि र मानवीय ज्ञानको दायरा विस्तार हुँदै जाँदा यस्तो सम्भावना भएको हो। यो 100% सफल उपचार पद्धति चाहिँ होइन, तर यो 90% भन्दा बढी सफलता दर भएको विश्वसनीय उपचार पद्धति हो। यस्तो खोप लगाउनेले आवश्यक सतर्कता अपनाएको खण्डमा रोग नसर्ने, संक्रमित व्यक्तिले खोप लगाएको छ भने उबाट अरूलाई नसर्ने र केही संक्रमित भइहाले पनि उसलाई जोखिम र समस्या कम हुने चाहिँ निश्चित छ। यसै गरी अहिलेसम्म यसका उपप्रभावहरू एकदम कम पाइएका छन्। खोप लगाउनेलाई त्यसको नकारात्मक प्रभाव खासै देखिएको छैन। खोप लगाउनु आफूलाई सुरक्षित गर्नु हो, आफ्ना नजिकका मानिसलाई सुरक्षित बनाउनु हो। संक्रमणको अझै पनि उच्च जोखिममा रहेका हाम्रा शहर र गाउँवासीको जीवन रक्षा गर्न सहयोग गर्नु हो र हाम्रा सबै ज्येष्ठ नागरिकको पनि सुरक्षा गर्नु हो। सबैले खोप लगाउनु नागरिक अधिकार र दायित्व दुवै हो। त्यसैले खोप लगाऊ, यसका लागि सरकारले चालेको अभियान सफल बनाऊ, आफू पनि सुरक्षित हौ, सबैलाई सुरक्षित बनाऊ। अब खबरकै सिलसिलालाई निरन्तरता दिन्छु। सरस्वती पूजाका दिन हरेक विद्यालयमा सानोतिनो उत्सव नै हुन्छ। चितवनको खैरहनीको कंकाली मावि अगाडि सरस्वती पूजाका दिन मंगलबार दिउँसो मात्रै नभई बेलुकासम्म पनि भव्य चहल पहल भएको थियो। कलाकार राजेश हमाल पनि त्यहाँ पुग्नु भएको थियो। मिलन लामा, टीका सानु र मनोज महतोको गीत र नाचले ठूलै उत्सवको छनक दिन्थ्यो। कंकाली स्कूलका पूर्व विद्यार्थीले आफ्ना गुरूलाई दक्षिणा टक्र्याउन यस्तो माहौल बनाएका थिए। आफूलाई पढ़ाउने पशुपति लाल कर्णलाई विद्यार्थीले सानो तिनो उपहार होइन घर नै बनाएर गुरू दक्षिणा दिएका छन्। 2076 सालको गुरू पूर्णिमामा घरको जग खन शुरू गरेका थियौं। 2077 सालको सरस्वती पूजाका दिन गुरूलाई घर नै हस्तान्तरण गर्यो। पूर्व विद्यार्थी कारी महतोले भन्नुभएको छ। सिराहामा जन्मेका कर्ण चितवनमा शिक्षक भएर पढ़ाउन 2026 सालमा आउनु भएको थियो। कंखाली स्कूल 2024 सालमा खुलेको हो। कर्णले 2069 सालसम्म त्यो विद्यालयमा पढ़ाउनुभयो। पहिलाको प्रावि स्कूल निभावी हुँदै 2054 सालमा मावि भएको थियो। म 7 यहाँ पढे, मावि पढ्न अर्को स्कूल गए। 7 कक्षा नपुग्दै मेरो बीचमा पढ़ाई छुटेको थियो। पशुपति सरले नै स्कूलसँग जोड्नुभयो, पढ्न प्रेरणा दिनुभयो र मैले पढ़ाई फेरि शुरू गरे, महतोले भन्नुभएको छ। पूर्व विद्यार्थीले शिक्षक पशुपति लाल कर्णलाई गुरू दक्षिणाका रूपमा बनाइदिएको घरको तस्विर सहित यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। अब अर्को खबर, काठमाडौँमा नै दलितमाथि विभेद भएको छ। कानूनमा स्नातक गरिरहेका विद्यार्थीलाई समेत डेरा दिन इन्कार गरिएको छ। बोल्न सक्नेलाई त यो विभेद छ, नबोल्नेलाई कति होला भनेर आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। दुई फागुनमा करूणा विश्वकर्मा धापासी हाइटमा रहेको कोठाबाट बाहिर निस्किएकी मात्र हुनुहुन्थ्यो। उहाँले आफू बसेको घरबाट 3 घर पर फ्ल्याट सरिरहेका मान्छे देख्नुभयो। उहाँलाई पनि फ्ल्याट चाहिएको थियो, फ्ल्याट खाली भएको हो। घरको गेटमै पुगेकी करूणाले बाहिर निस्कदै गरेका अधवैंश्य महिला र पुरूषलाई सोध्नुभयो। उनीहरूले करूणालाई खाली भएको हो हेर्नु न भने उनीहरूले घरबेटी पनि बोलाइदिए। फ्ल्याट हेर्नुभयो करूणाले, सेवा सुविधा उहाँलाई राम्रै लाग्यो। भाडा भने महिनाको 16,500 रूपियाँ, पानी र फोहोरको बिजुलीको बिल आफैले तिर्नुपर्ने। त्यसपछि करूणा बहिनीलाई सोध्छु अनि तपाईँहरूलाई खबर गर्छु है भनेर निस्कनुभयो। घरबेटीको नम्बर दिनुभयो। उहाँले बहिनीलाई भन्नुभयो, घर ठिकै छ तर अलि महँगो छ। एयरपोर्टमा जागिर गर्ने करूणाको बहिनीले महँगै भए पनि हेरौँ न भनेपछि दुवैजना जानुभयो। बहिनीले कुरा मिलाउनुभयो, 15,000 रूपियाँमा पक्का भयो। पछि कोठामा आएर फेरि करूणाले फोन गर्नुभयो घरबेटीलाई, 15,000 फोहोर र पानीको व्यवस्था गरिदिनु भनेर। घरबेटीले भने स्थायी तरिकाले बस्न आउनुहुन्छ भने आउनुहोस् न त। भोलिपल्ट करूणा र उहाँकी बहिनी घरबेटीलाई भेट्न जानुभयो। करूणाले बहिनी अफिसबाट आएपछि एडभान्स दिन्छु भन्नुभयो, तर बेलुका बहिनी अफिसबाट आउन ढिला गर्नुभयो। भोलिपल्ट बिहानै करूणाकी बहिनी कालीमाटी तरकारी किन्न जानुभयो। बजारबाट फर्केपछि अफिस जानुभयो। करूणा एक्लै जानुभयो एडभान्स दिनका लागि। गएर घरको घण्टी बजाउनुभयो, घरबेटी महिला झरिन्। 1,000 रूपियाँ करूणाले घरबेटीलाई दिनुभयो। घरबेटीले खल्तीमा हाल्नुभयो र सोध्नुभयो, कहिले सर्नुहुन्छ? केही दिनमा सर्छौं होला, सामान अलि धेरै छ। यसपछि करूणा घरबाट निस्कन लाग्नु भएको थियो। अचानक घरबेटीले सोध्नुभयो, बहिनीहरूको थर चाहिँ के हो? विश्वकर्मा करूणा सुनाउनुहुन्छ। त्यो सुन्नासाथ उहाँको अनुहारै अर्को भयो, थाहा नपाए जस्तो गर्नुभयो र सोध्नुभयो, विश्वकर्मा भनेको मैले विश्वकर्मा भनेको थाहा पाउनु भएन र भनेर सोधेँ। उहाँले अँ विश्वकर्मा भनेको भनेर गम खानुभयो। विश्वकर्मा भनेको दलितभित्रको एउटा थर हो भनेर करूणाले भन्नुभयो। अनि घरबेटीले त्यसो भए त भनेर अन्कनिनुभयो। त्यही बेला उहाँको श्रीमान तरकारी लिएर पनि आइपुग्नु भयो। पछि उहाँहरूले घर भाडामा लगाउन नदिने बताउनुभयो। काठमाडौँमा पनि दलितमाथि यस्तो विभेद छ भनेर यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ। अब अर्को खबर छ मसँग। सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमति बिना निकुञ्ज क्षेत्रमा हेलिकप्टर अवतरणमा रोक लगाएको छ। निकुञ्जको अनुमति बिना नै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर अवतरण गरेको पाइएपछि सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको समक्षमा बसेको जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकले यस्तो निर्णय गरेको हो। केही वर्ष अघिसम्म घर आसपासमा होस् या सड़कमा पञ्चे बाजाको आवाज सुने बित्तिकै दौड़ाउनेहरू भेटिन्थे। कारण थियो बाजा बजाउँदै नयाँ बेहुला र बेहुली ल्याए भनेर। केही वर्ष अघिसम्मको यो पञ्चे बाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कम मात्र सुनिन थालेको छ। पछिल्लो पुस्ताहरूमा परम्परागत बाजाहरूभन्दा पनि आधुनिक प्रविधिमा ध्यान बढ्दै गएपछि पुराना संस्कृति र परम्पराहरू पनि ओझेलमा पर्न थालेका छन्। यो समस्या प्रदेश नम्बर एकको पहाड़ी जिल्ला भोजपुरमा समेत देखिन थालेको छ। अब अर्को खबर समसँग। इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन 50% कटौती गर्न बाध्य भएका छन्। कोरोनाका कारण सिमानाका पूर्ण रूपमा बन्द हुँदा बिस्कुट उद्योगहरूले क्षमताको 100% उत्पादन गरेका थिए। तर नाका खुल्नासाथ अवैध रूपमा बिस्कुट भित्रिन थालेपछि उत्पादन 50% घटाउन बाध्य भएको उद्योगीहरूले बताएका छन्। 5 वर्ष अघिसम्म नेपालभरि 35 बिस्कुट उद्योगहरू सञ्चालनमा थिए। तर भारतबाटै चिनी र मैदा ल्याएर नेपालमा बिस्कुट उत्पादन गरी भारतीय उत्पादनसँग नै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण 21 उद्योग बन्द भएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन्। त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सके पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार विभागका अधिकारीहरूले बताएका छन्। सरकारले इजरायलमा कामदार पठाउन पछिल्लो समय दुई पटकसम्म विभिन्न सम्झौता गरेको थियो। विभागका महानिर्देशक कुमार दाहालले भन्नुभयो, श्रम मन्त्रालयले कार्यविधि नै पठाएन, आवेदन लिन हामी तयारी अवस्थामा छौं। उहाँका अनुसार रोजगारीका लागि इजरायल जान चाहने नेपालीका लागि अनलाइनबाटै आवेदन दिन सक्ने गरी विभागले प्रणाली तयार गरेको छ। अब मीडियामा आजमा अन्तिम खबर छ मसँग। सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ तर त्यसैबाट 10 बढी शीर्षकमा कर लिने गरेको छ। यो सेवामा पछिल्ला वर्षमा सरकारले थप कर बढ़ाएको छ। इन्टरनेट सेवा प्रदायकहरूका अनुसार अन्तर्राष्ट्रिय ब्यान्डविड्थ नेपाल भित्रिँदा सरकारले 10% टीडीएस लिने गरेको छ। नेटवर्क सेवा प्रदायकले पनि इन्टरनेट ब्यान्डविड्थ उपलब्ध गराउँदा थप 10% भाडा शुल्क कर उठाउने गरेका छन्।
हरेक मोरमा तिमीले मलाई भेटा
को
उज्यालोसँगै विभिन्न एफएम रेडियो र एकैसाथ प्रसारण भइरहेको कार्यक्रम उज्यालो फल्सामा अब हामी आजका पाहुना स्तम्भ प्रस्तुत गर्छौं। नेपाली रंगमंच र चलचित्रमा परिचित नाम हो विजय बराल। सर्लाहीको लालबन्दीबाट उच्च शिक्षाका लागि भन्दै काठमाडौँ आएका विजय बराल अहिले धेरै दर्शकको मनमुटुमा बस्नु भएको छ। 2045 सालमा जन्मिएका बरालले कक्षा 8 देखि अरूको क्यारिकेचर गर्ने र हाँस्य व्यङ्ग्य गीतमा नृत्य गर्ने गर्नुहुन्थ्यो। हाँस्य कलाकार बने सपना बुनेर काठमाडौँ आएका बराल गुरूकुल पुगेपछि रंगमंचमा प्रवेश गर्नुभयो। लहलहीमा 45 दिनको कोर्स पूरा गरेका उहाँले त्यसपछि अभिनयको महत्व बुझ्नुभयो र सन् 2009 उहाँ मण्डला थिएटरमा जोडिनुभयो। काठमाडौँको मीन भवनमा व्यवस्थापन संकाय पढ्दै गरेका बरालले गुरूकुलमा गएर नाटक हेर्न थालेपछि रंगमंचलाई नै आफ्नो सपना बनाउनुभयो। यही क्रममा विजय बरालले कलाकार दयाहाङ राई, बुद्धि तामाङ लगायत रहेको टीममा रहेर अभिनय सिक्न पाउनुभयो। रंगमंच सँगसँगै चलचित्रमा समेत सक्रिय विजय बराल कबड्डीको बीके भन्ने पात्रबाट लोकप्रिय हुनुहुन्छ। बराल साइलेन्ट एक्ट अर्थात माइम सिक्ने पहिलो नेपाली कलाकार पनि हुनुहुन्छ। गएको फागुन महिनामा कलाकार तथा नाट्यकर्मी प्रमिना खनालसँग लगनगाँठो कसेका बराललाई आज हामीले पाहुना बनाएका छौं। उहाँलाई भेट्न हिजो म अनामनगरमा रहेको मण्डला थिएटर पुगेको थिएँ। उज्यालो फल्सामा छौँ हामी। आज मण्डला थिएटरमा बसेर कुराकानी गर्दैछौँ। हाम्रा पाहुना विजय बराल हुनुहुन्छ, बिके है, सबैले बिके भनेर चिन्ने। स्वागत गरेँ मैले यहाँलाई उज्यालो फल्सामा।
धन्यवाद, एकदम खुसी लाग्यो।
मलाई झन् धेरै खुसी लाग्यो।
मैले तपाईँलाई कुरा अलिकति दुःख लाग्यो, फेरि अलिक टाइम लाग्यो, अलिअलि म यताउति कुदा कुद्थ्यो, ठिक छ।
तर यो त व्यस्तताले गर्दा हो होइन, मैले बुझेको चाहिँ विजय दाई दाई भन्छु ल, सजिलो हुन्छ। एकदमै व्यस्त, एकदमै पोख्त कलाकार है, तर यति धेरै सहज, यति धेरै सरल, यति धेरै सामान्य कसरी?
यो तपाईँले त्यति बुझिदिनु हो त्यस्तै। अब कस्तो लाग्छ भने हाम्रो सबैले गरेको आफ्नो कर्म हो। मैले चलचित्र खेलेँ, नाटक खेलेँ भन्दा म खतरनाक मान्छे पनि होइन, मैले कर्म गरेको हो। सबैले जीवनमा आफ्नो कर्म गर्छन्, म पनि त्यो कर्म गरिरहेको छु। कर्म गर्ने अन्तर्गतको काम हो। अनि मलाई सबैसँग हिँड्दा बोल्दा र सहज हुँदा सजिलो लाग्छ, त्यही भएर होला।
मैले अघि यहाँ बाहिर तपाईँलाई पर्ख्युँ जेल पनि होइन, कुराकानी त सुनिन्छ नि, कसैलाई नकुराउने होइन, एकदमै गुड पर्सन भन्ने कुरा गर्दै हुनुहुन्थ्यो।
तर म आज कुराएँ तपाईँलाई, यस्तो हुन्छ प्रायः म अहिले टाइमिङ चाहिँ एकदम टाइम चाहिँ पङ्चुअल हुँ भन्ने लाग्छ। त्यही भएर तपाईँले फोन गर्दा पनि मलाई भोलि पनि बिजी छु तर निकालौँ न भनिरहेको थिएँ, किन भन्दा ला फेरि ढिलो भयो भने उहाँलाई गाह्रो होला भन्ने सोचले, तर छिटै हुन्छ भन्ने कुरा थियो। अलिअलि सानो कामले गर्दा ढिलो भइहाल्यो क्या। अनि प्रायः जसो नकुराउँ, आफू अगाडि जाउँ, अगाडि नै पुगौँ भन्ने चाहिँ सोचको मान्छे चाहिँ म, तर सधैँ नहुँदो रहेछ त्यस्तो। फेरि कहिलेकाहीँ आफ्नो टाइमिङ म त्यो हो भने चुक्नु पनि हुँदैन हुन चाहिँ।
कहिलेकाहीँ विजय दाइले ढिला गरे पनि हामीले बुझिदिएका छौँ नि त, विजय दाई यस्तो हुनुहुन्न भनेर।
त्यही त, अनि अनि डर लगाएर म म्यासेज गरिहाल्छु कि सरी भनेर। मलाई के लाग्छ भने मेरो लागि परबाट धाएर कोही आउँदैछ अनि म आफैले कुरायो भने म ठुलो मान्छे बनेर कुरा जस्तो पनि देखिन्छ। त्यही भएर क्षमा चाहिँ माग्नुपर्छ, किनकि मैले चाहिँ गल्ती गरेको हो नि त। त्यस्तो लागेर म सरी भनिहाल्छु क्या सुरुमा। त्यही भएर
हामी उज्यालो फल्सामा छौँ। आज दुःख सुखका बात मार्ने
प्रयास गर्नेछौँ है। अरू बेला ज्यालोको स्टुडियोमा बसेर गर्थ्यौँ, आज मण्डला थिएटरमा बसेर गरिरहेका छौँ। यहीँबाट सुरु गरौँ है, रङ्ग क्षेत्र यहाँको कर्म क्षेत्र सबै थोक भन्दा पनि हुन्छ।
सबै मेरो कर्म क्षेत्र यही हो, रङ्ग क्षेत्र यही हो। मैले अभिनयको सानो जग यसलाई यो मण्डला बनाउने जगदेखि आफ्नो अभिनयको जग सुरुवात गरेको ठाउँ पनि यही हो जहाँ हामी बसिरहेछौँ। खुसी लाग्छ किनकि एउटा व्यक्ति या कोही कसैको लागि आफूले बनाएको सिर्जना गरेको ठाउँ चाहिँ जहिले पनि माया लाग्दो हुन्छ। मेरो घर पछाडिको घर चाहिँ मण्डला थिएटर जहाँ हामी छौँ, त्यही भएर खुसी लाग्छ। त्यही हो सपना देख्ने थुप्रै मान्छे मध्ये म पनि हुँ, अनि त्यही सपना देख्नेको मान्छेले पुरा गरेको एउटा सपनाभित्र हामी बसिरहेछौँ, खुसी लाग्छ त्यही भएर पनि रमाइलो लाग्छ।
पहिला अब एकचोटि ब्याक फर्क्यौँ न, अब तपाईँ काठमाडौँ आउँदै गर्दाको कुरा होइन, पहिला त व्यवस्थापन संकाय लिएर पढ्नुभएको यहाँले है, बुबा ब्याङ्कमा जाने भने जस्तो लागेको छ मलाई यहाँको है, अनि मण्डला थिएटर नाटक गर्न कमेडियनबाट क्यारिकेचरबाट होइन त्यहाँबाट सुरु भएको, तपाईँलाई रुचि लागेको
रुचि लाग्ने कुरा।
पहिला यो मण्डला थिएटरमा यो हलभित्र मात्रै पस्न पाए नि के हुन्थ्यो होला जस्तो होइन, यो त यो नभनौ एउटा रङ्गमञ्च भनौँ, यो त बनेकै होला होइन, एउटा रङ्गमञ्चभित्र एउटा थिएटरभित्र पसेर ओहो नाटक गर्न पाए त यस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो है। अहिले तपाईँको आफ्नै मिहिनेतले आफ्नै पसिनाले होइन त्यही अनुसारको टिम पनि बनिदियो, एउटा थिएटर बनेको छ होइन, त्यो थिएटरमा तपाईँहरूले सिकाउनुहुन्छ, आफूले नाटक पनि गर्नुहुन्छ, आज यहीँ बसेर यसरी भला कुसारी गर्न पाइएको छ।
त्यही रहेछ, अब सबैको सपना हुन्छ, कसैको पुरा हुन्छ, कसैको पुरा नहुन सक्छ, ढिलो चाहिँ हुन्छ। तर म पनि त्यस्तै खालको मान्छे हो, म पहिले क्यारिकेचर गर्ने गाउँमा हुँदाखेरि अनि अभिनय गर्ने रुचि गर्ने कमेडियन हुन्छु भन्ने सपना बोकेर काठमाडौँ छिरेको मान्छे, मिनमोहन कलेज पढ्दा पढ्दै नाटक भन्ने कुरा थाहा नभएको, तर अभिनय हुन्छ जहाँ चाहिँ ओरिजिनल नाटक ओरिजिनल एक्टिङ गर्ने मान्छेहरू हुन्छन् भनेर गुरुकुलमा गएको, त्यहाँ नाटक हेरेपछि एउटा किसिमको मोसन बडीमा आयो, ए नाटक अभिनय भनेको त यो रहेछ, मैले गर्न खोजेको चाहेको कुरा त अर्कै रहेछ, मैले सिक्नुपर्छ भन्ने मनमा आएको भाव, अनि त्यहीबाट चाहिँ ट्रेनिङ सञ्चालन भइरहेको अवस्थामा ट्रेनिङ लिन गएँ। त्यसपछि मण्डला थिएटर म जोइन भएँ, एउटा छोटै हो लामै भन्दा पनि छोटै जर्नीभित्र मैले एउटा ठाउँ पाएँ जहाँ ग्रुप थियो, जुन ग्रुपमा एकदम इनर्जेटिक एकदम आफ्नै एउटै सपना बोकेका एउटा टिम जम्मा भयो, त्यो टिमबाट चाहिँ एउटा संरचना भनेर जहाँ स्पेस बनाउनुपर्छ, स्पेस बन्यो अनि आफ्नै स्पेसमा तपाईँ र म यसरी गफ गर्दा बडा आनन्द लाग्छ, कहाँ आउने भन्दा मण्डला सानले भन्नु पाउँछु, तपाईँले भन्नुभयो नि उज्यालोतिर आउनु न त टाइम छ भने, मैले भने होइन टाइम छैन बुर तपाईँ यता आउनु पाउनुहुन्छ भन्दा मैले राम्रो स्पेस क्रिएट गरेको थिएँ, तपाईँले अँ मण्डला ल हुन्छ म आउँछु, अनि हामी सबै टिमले बनाएको स्पेस भएको हुनाले यो स्पेस चाहिँ पावरफुल हुँदै गयो क्या, टिम भन्ने कुरा कस्तो हुन्छ भन्ने कुरा चाहिँ देखिन्छ यसबाट, म मात्र होइन म लगाएर थुप्रैजना अनि म लगाएर थुप्रैजना र हामीले पढाएका थुप्रै विद्यार्थीहरू जो चाहिँ योसँग जोडिएका हुन्छन्, अनि त्यो जोडिँदाखेरि यो टिम ठुलो हुन्छ अनि त्यसले पनि एक किसिमको इनर्जी दिइरहन्छ, यस्तै यस्तै इनर्जीले गर्दा चाहिँ अहिलेसम्म तपाईँ म हामी गफ गरिरहेछौँ,
मैले भला कुसारी गर्न
पाएको होइन होइन, म पनि तपाईँसँग गफ गरिरहेछु, नभए म कहाँ हुन्थ्यो होला, कता केही जाहिर खाइरहेको हुन्थ्यो होला म्यानेजमेन्टको हिसाबले, तर त्यो सपनालाई सपना भन्दा पनि त्यसलाई विपनामा साकार गर्न हिँडौँ भन्ने उद्देश्यले हिँडेको हुनाले अहिलेसम्म टिकिरहेको अवस्था छ।
यो भनिरहँदा तपाईँमा जुन एउटा प्यासन भन्छ नि, धैर्य गर्न सक्ने क्षमता है, यसबीचमा तपाईँले नाटक सुरु गर्दै गर्दा नाटकमा अभिनय गर्छु भनेर तर्खरिँदै गर्दा कदम उठाउँदै गर्दा धेरै घोचे नि काँडाले होइन,
त्यस्तो हुन्छ,
अब अहिलेका विद्यार्थीमा त्यो धैर्यता छ, पाउनुहुन्छ, तपाईँले सिकाइरहनुहुन्छ नाटक के पाउनुहुन्छ?
यस्तो रहेछ, म एउटा प्यासन जुनुन लिएर आएको मान्छे, म लगायत मेरो हाम्रो टिमको सबैजना साथीहरू दाईहरू, अनि त्यो जुनुनले गर्दा हामी एउटा सर्कल बन्यौँ अनि मेहनत गऱ्यौँ, त्यहाँ पुग्नको लागि अरू कुराहरू पनि गऱ्यौँ क्या हामीले, जुन चाहना पर्दैन थियो होला तर हामीले त्यहाँ पुग्नको लागि हरेक कुराहरू गऱ्यौँ क्या, धेरै कुराहरू जुन कुरा अभिनयमा जरुरी नहुन सक्छ, तर अब अहिलेको विद्यार्थीलाई के छ भने सहजता छ, फी स्ट्रक्चर चाहिँ महँगो होला हुन सक्ला, तर सहजता के छ भने टिचरहरू जो टिचर चाहिँ त्यही विषयमा अध्ययन छन् र त्यही विषयमा पढाउँदै पोख्त पनि छन् उनीहरूबाट दीक्षित या शिक्षित हुन पाउँछन् जसले गर्दा सहजता देखिन्छ, अनि अप्ठ्यारो त सबैलाई हुन्छ नै, जस्तै अभिनय गर्नलाई मुभीमा गर्नु पऱ्यो या थिएटरमा गर्नु पऱ्यो, पढ्ने बित्तिकै क्लास लिने बित्तिकै नपाउन सक्छन्, त्यो स्ट्रगल चाहिँ हुनसक्ला, त्यो भनेको चाहिँ आफ्नो सिकाएपछि निखार्ने ठाउँ खोजी गर्ने कुरा हो त्यो चाहिँ, तर हामीले हाम्रो हामीले गर्दा अगाडिको झन् गाह्रो अवस्था के थियो भने सिधै पाइँदैन थियो,
पाइँदैन
एउटा त्यहाँ हामीले पढ्ने पाउँदैन थियो, त्यहाँ कम कम मान्छे हुन्थ्यो अनि अरू सर्वनामहरू थियो, अब मैले सुनेको त गुरुकुल मात्र थियो मेरो लागि होइन त्यतिखेर, अनि त्यो हिसाबले चाहिँ गाह्रो कुरो थियो एकदम क्या, अनि त्यहाँ पुग्न त पुग्यो तर त्यो अब गर्ने कसरी, त्यो त बाँकी नै छ कामहरू, तर अहिले के भयो एउटा प्लेटफर्म बन्यो, थुप्रै प्लेटफर्महरू छन् सहरमा जहाँ चाहिँ सिकेर पनि काम गर्न पाइन्छ, भने त्यो अलिक छिटो भयो, जसले गर्दा जुन कुराहरू एक्टरमा गर्दै गर्दा काम गर्ने क्रममा चाहिँ अभाव हुनसक्छ त्यो भनेको चाहिँ प्र्याक्टिसको कम हुन्छ त्यो हुँदा चाहिँ होइन, त्यसले गर्दा चाहिँ अलिक छिटो छिटो भयो भने पनि मान्छेलाई गाह्रो हुन्छ क्या, कसरी गर्ने, कसरी थेग्ने, म अगाडि बढ्ने कसरी, कन्फ्युज हुन्छ क्या झन्. त्यही भएर सिकाएको क्रम र सिक्नु चाहिँ जरुरी छ यस्तो विषयमा.
इच्छा चाहना भयो भने अहिलेका पुस्तालाई केही हदसम्म सजिलो
के, इच्छा हुनु पर्यो, चाहना हुनु पर्यो, सजिलो छ अहिलेको अहिलेको समय.
तर टिकेर अन्त सुन्ने लेभलदेखि आफैले दुःख गरेको मान्छे हो नि टिक्ने, फेरि
टिक्ने त त्यही हो, किन भन्दा उसलाई थाहा छ नि त शून्यता के हो र चरम कहाँ पुग्छ भन्ने थाहा छ उसलाई, स्टार्डम के हो अनि केही नहुँदा कसरी खाने भन्ने पनि थाहा छ नि त उसलाई, के अभावमा म चिउरा खान्छु भन्ने पनि छ नि त उसलाई, अनि अहिले बसेर बर्गर र पिज्जा खान्छु भन्ने पनि छ नि त. भनेपछि यो जेनेरेसन जसले फिल गर्छ नि तलदेखि माथिको बिन्दु, पिज्जा खाएर कहिलेकाहीँ पाएन भने उसले दालमर चिउरा पनि खान सक्छ नि त, किन उसलाई अभाव थाहा छ. त्यही भएर अभावदेखि नडराउने मान्छे कहिले हार्दैन, जितिहाल्छ नि.
कति राम्रो कुरा. हामी उज्यालो फल्सामा छौँ, अनामनगरको मनला थिएटरमा बसेर कुराकानी गरिरहेका छौँ. यो हलमा हामी दुईजना छौँ होइन, हाम्रो दाजु विजय बराल विके दाजु हुनुहुन्छ अनि म कुराकानी गरिराखेको छु. रमाइलो कुराकानी गर्ने प्रयास रहनेछ, रमाइलो भन्दा पनि दुःख सुखका बात
मार्छौँ.
पुरानै कुरामा फर्क्यौँ है, पुरानै कुरा कोटाउँदा रमाइलो लाग्दैछ. अहिलेको त स्टार्डम सबैले चिन्ने होइन, अहिले त सेलिब्रेटी भन्दा पनि हुन्छ दाजुलाई. विके कबड्डी कबड्डीको विके भनेपछि नचिन्ने कोही छँदै छैन, प्रायः सबैले चिन्नुहुन्छ. तपाईँ जेठो छोरा भएको है, जेठो छोरामा जिम्मेवारी कर्तव्य अलिक धेरै हुन्छ, परिवार हेर्नेदेखि लिएर भाइ बहिनीका कुराहरू, आफ्नो भन्दा पनि अरूका सपनामा बाँचिदिनु पर्ने हुन्छ जेठो सन्तान. अनि तपाईँलाई यो रङ्ग क्षेत्रमा नाच्ने गाउने त अहिले त ठिक मान्दैनन् धेरैले होइन, त्यतिखेर त अलिक गाह्रो गाह्रो थियो होला, झन् जेठो छोरो केही गर्ला कमाउला परिवारको जिम्मेवारी लिएला काँध थाप्ला भनेको त नाच्न गाउन नाटक के भन्छ भन्ने पनि त थियो होला नि घरमा.
यस्तो छ, मेरो घरमा चाहिँ यो गर त्यो गर भन्ने चाहिँ केही छैन, मेरो घर एकदम शान्त घर छ. अनि मैले यो गर्छु भन्दा पनि पैसा आउँछ भन्ने मात्र हो, पैसा कमाउँछस्. अनि कहिलेकाहीँ मैले घरको जिम्मेवारी कम बोध गरेको जस्तो लाग्छ क्या, अहिले समय पर्खेर सम्झेर हेर्छु, म आफ्नो सपनामा चाहिँ कुदेको जस्तो लाग्छ, सम्बन्धहरूलाई बिर्सेर आफ्नो सपनामा कुदेको हो म धेरै. घरमा के भइरहेछ, अहिले के छ, बुवाको जाहिर सिधेपछि के भइरहेछ भन्ने सपना भन्दा पनि मैले आफूले चाहिँ चाहेको सपनामा बढी गोतल लिएर सम्बन्धहरूलाई अलिक पर पर छोड्दै गएको समय आएको थियो त्यो समय चाहिँ. अनि त्यो समय चाहिँ परिवारले सुरुमा चाहिँ पैसा होस् किन भन्छन् जस्तो पनि अहिलेसम्म म सम्झिन्छु कि परिवारले के छ भने गाह्रो नहोस् यसलाई, यसले यसको भविष्य सुरक्षित हो, यसले पालेर आफू पालियोस्, मेरो जीवन त मैले बाँचे पालियोस् भन्ने सपना हुँदैछ. तर एउटा छोराछोरीलाई के लाग्छ भने ए मेरो सपना पुरा गर्न दिँदैन बाबाले, तर त्यो पनि होइन रहेछ भन्ने अहिले चाहिँ महसुस हुन्छ. र मैले आफ्नो परिवारमा जति कर्तव्य पुरा गर्नु त्यो चाहिँ कम गरेको इमान्दारपूर्वक भन्दा, म आफ्नो सपनामा दौडेँ, सपनाले कति पुर्यायो थाहा छैन, तर अहिले त अब खुसी नै हुनुहुन्छ सबले भन्छन् उहाँहरूलाई पनि त्यो कुराले खुसी हुन्छ.
अहिले त तपाईँको सफलताको स्वाद पनि त चाख्न पाउनुभयो नि त
परिवार सदस्यले त्यो कुरा सुन्न पाउनुभयो, यसो हेर्नुहुन्छ खुसी लाग्छ. अनि आफ्नो छोराले गरेको कामले अरू खुसी भइरहेछन्, अरूले कुरा गरिरहेछन् भन्दा त्यो कुराले उहाँहरूलाई खुसी मिलिरह होला. अब आर्थिक हिसाबले मैले धेरैको त गर्न सकेको छैन परिवारमा, तर पनि प्रयास छ, त्यो पनि भइहाल्छ.
पैसाको कुरा आइहाल्यो, फेरि पैसाकै कुरा जोडौँ न है. सजिलै जीवनयापन गरौँ अथवा एउटा सेटल हौँ भन्ने सबैलाई हुन्छ, कुनै ठाउँमा स्थापित हौँ, आफ्नो आफ्नो भविष्यको बारेमा चिन्ता सबैलाई हुन्छ. तर यो क्षेत्र यस्तो हो, हुन त यो क्षेत्र मात्रै होइन, कुनै पनि काममा शून्य लेभलबाट आफैले आफैलाई माथि उकास्न चाहिँ जुनसुकै क्षेत्रमा पनि गाह्रो छ होइन. यसमा त अझ धेरै गाह्रो देख्छु म चाहिँ, किनकि न आफन्त न नाता होइन, न केही भनौँ, न आफैले खोज्दै खोज्दै आउनु पर्यो. त्यसमा तपाईँको ब्याकग्राउन्ड छुट्टै भयो होइन, एउटा इन्स्टिच्युट खोलेर पैसाको जोडजाम गरेर बस्नुभएको, कमाइको बाटो भइसकेको मान्छे सबै कुरा छोडेर थिएटर भनेर आउनुभयो होइन. अब यहाँ यसै स्टाफले सोचे जस्तो त हुँदैन नि होइन, न पैसा हुन्छ, न भोक बेलामा खान पाइन्छ होइन, एक कप चिया खान मन लागेको हुन्छ, चिया खाने पैसा खल्ती रित्तो हुन्छ होइन, त्यसमाथि अरूको अगाडि आफू जुनियर आफू सानो होइन. अनि कुनै कुनै बेला लागेन हेट तेरी कहाँ कस्तो जीवन छोडेर यस्तो जीवनमा आएँ भनेर
त्यस्तो लाग्छ नि. अभावमा यस्तो हुँदोरहेछ, पैसा हुँदा त जे मन लाग्छ त्यही खाइन्छ, जब पैसाको अभाव हुन्छ नि अनि बाटोमा हिँड्दा मोमो देखिन्छ, मोमो कति रुपियाँ प्लेट भनेर सोधिन्छ, गोजीमा छ पैसा हेरिन्छ, छैन भने ठिक छ भनेर हिँडिन्छ, राम्रो कपडा लाउनु मन लाग्छ यसो हेरिन्छ, यतिको कपडा लाउनु पाए हुन्थ्यो जस्तो लाग्छ, सपना हुन्छ म पछि किन्छु भन्ने सपना हुन्छ होइन. त्यो समयदेखि अहिलेको समय म जुनमा पनि छिर्दिन सक्छु, जहाँ पनि जे किनिदिन सक्छु, जे पनि खाइदिन सक्छु अहिलेको समय. तर त्यो बेला जुन अभाव थियो त्यो अभावको मजा अर्कै थियो, किनकि हामी ग्रुपमा बस्थ्यौँ अनि अभावमा जिउने अभावमा मजा लिने एउटा बाटो थियो. तर अभाव मात्रमा अनि जब आर्थिक हिसाबले गाह्रो हुँदा चाहिँ गाह्रो चाहिँ परिहाल्थ्यो, किन भन्दा सोचेको कुराहरू त पुरा हुँदैन थियो नि त. मेरो सपना र ड्रिम त अर्कोतिर थियो, तर ड्रिम पुरा गर्न मैले त्यो कुरालाई चाहिँ दबाएँ क्या भित्र. ठिक छ त अहिले नखाउन, ठिक छ त पालो आउँछ नि त, ठिक छ त टाइम त हो नि. भनेको एउटा योगी ध्यानीहरूले ध्यान गर्दाखेरि एउटा भित्री कुराहरू पत्ता लगाउँछु भनेर एउटा स्ट्रगल गर्छ नि, त्यस्तै आफूले मन लागेको कुरा पाउनको लागि स्ट्रगल गरेको जस्तै स्ट्रगल हो जस्तो लाग्छ अहिले सम्झिँदा.
होइन, कहिलेकाहीँ घर परिवारबाट अब छोरा उता काम गर्छ भन्छ होइन, कति कमाइस पैसा भए पठाइदिनु यो काम गर्नु पर्यो भन्ने कुराले त मन पोल्थ्यो होला.
त्यो त्यो हुन्थ्यो, त्यो हुन्थ्यो, त्यो हुँदा पनि तर सम्झिने हो. त्यही भएर मेरो परिवार एकदम बुझ्ने हो, गाह्रो छ घरमा तर पनि बुझेको मेरो लागि, किन भन्दा जेठो छोरा थिए पनि अनि पैसा छैन पठाइदिनु एउटा यो कोही गर्नुहोस् न, छैन नि बुवा मसँग अब अहिले गाह्रै छ. अनि मैले मम्मीलाई मम्मी पैसा चाहिन्छ, होइन तिमीहरूसँग छैन होला बरु तल छैन भन्दाखेरि चाहिँ त्यतिखेर चाहिँ एकदम इमोसनल कुरा हो क्या त्यो चाहिँ, किनकि मम्मीले अहिले उमेर भइसकेको छोरालाई पैसा छैन भने म पठाइन्छु या हजुरआमाले छ तसँग भनेर कहिले नसोध्ने अब त्यो वातावरण पनि हुँदाखेरि चाहिँ बडा दुःख लाग्थ्यो क्या, किन मैले त गर्नुपर्ने कर्म गर्नुपर्ने बेलामा म अर्कोतिर ध्यानमा गएछु भन्ने लाग्छ. अनि अहिले चाहिँ मसँग हुने बित्तिकै कहिलेकाहीँ फोन गरेर केही छ कि छैन, छ भने भन्नु है भन्दै पठाइदिने गर्छु. अहिले चाहिँ थोर थोरै, त्यस्तो धेरै त मैले गरेको छैन तर जस गरिरहेको अवस्था छ थोर थोरै. अनि त्यस बेलामा चाहिँ इमोसनल पीडा हुन्छ क्या, अरू पीडा त के हुनु र होइन, इमोसनल पीडा, किनकि मेरो नजिक मेरो आफन्त मेरो
सबैभन्दा ठुलो कुरा त भावनात्मक कुरा
नै हो. त्यही नै त्यही इमोसनल हो. हामी जति भेट्छौँ समय सँगसँगै मान्छेहरू भेटिँदै जान्छन्, परिवर्तन हुँदै जान्छन्. तपाईँ आजसँग तपाईँ र म भेट्दा आज नजिक जस्तो लाग्छ, भोलि हामी पर हुन्छौँ, तर अन्तिममा बच्ने र अन्तिमको सम्बन्ध भनेको परिवार मात्र हो क्या. मेरो बहिनी, मेरो भाइ, मेरो आमा, मेरो बुवा मात्र हो. म बिरामी हुँदा दुई दिन सोध्ने मात्र हुन्छन् साथीहरू, तैँले खाइस के छ तेरो ठिक छ, तेस्रो दिनपछि मलाई कसैले सोध्दैन. तर सधैँ सोधिरहने, सधैँ खाइसी खाने भने मेरो मम्मी, मेरो परिवार, मेरो बहिनी मात्र हुन्छ. यो सम्बन्ध भन्ने कुरा खतरनाक हुन्छ, मान्छेले थाहा पाउँदैन, मान्छे वास्ता गर्दैन, अर्कोतिर भुल्छ क्या मान्छे, अर्कैतिर भुल्छ यो, किनकि एकदम खुला चित्रमा एकदम भुल्न मन लाग्छ क्या मान्छे. यता राख्छ उसले थ्याङ्क यू हेर्छ, फोटो खिच्छ, त्यति खुसी हुन्छ. तर मैले मम्मीलाई यति कुरा गर्दा आमालाई घरमा फोन गर्छु भनेको चार दिन भइसक्यो, आज शुद्ध फोन गफै गरेको छैन. म बिहान उठेर एकचोटि फोन गर्छु, धेरै मम्मीहरूसँग कुरा नगरेर भन्छु तर फोन गरेको छैन क्या, त्यस्तो हुन्छ ल. त्यसले गर्दा चाहिँ के हुन्छ भने जसले चाहिँ जसले चाहिँ मेरो चाहना गर्छ, जसले चाहिँ मलाई हेरिरहन्छ नि, त्यसलाई चाहिँ म बिर्सिरहँदो रहेछ. जो जो बाहिरी आवरण जे देखिन्छ म त्यसैमा खुसी भइरहँदो रहेछ, त्यो पनि गलत हो नि त. अहिलेको समय, अहिलेको जेनेरेसन झन् फरक फरक ट्र्याकतिर गइरहेछ, झन् हामीभन्दा पनि नयाँ जेनेरेसन जो मोबाइलमा बस्छ र साथीहरूभन्दा पनि मोबाइलबाट साथीको कुरा गर्छ, ऊ चाहिँ झन् एट्याचमेन्टै हुँदैन उनीहरूमा, झन् भावनै हुँदैन, भावना मरिरहेको अवस्था छ नि त. म पनि त्यस्तै हुन्छु कि मलाई पनि त्यस्तै भइरहेछ कि भन्ने डर लाग्छ. त्यो भएर
सबैभन्दा ठुलो कुरा परिवार हो होइन, परिवार राम्रो भयो भने सबै कुरामा सफलता मिल्छ भन्छ.
एकदमै सपोर्टै परिवारै हो. जहिले पनि परिवार अब बिहे गर्नको लागि श्रीमती श्रीमान भएको जस्तै गाह्रो पऱ्यो, के गर्नु त भन्दाखेरि यसो गरौँ त भन्ने आइडिया दिने मान्छे हो भने जति सहज त हुन्छ नि. टेन्सन भएर घर जाँदा बच्चा सानो देखेपछि खुसी लाग्छ नि परिवारको मान्छेलाई, त्यस्तै हो क्या. एउटा भुलिने बाटो सम आफ्नो कुराहरू टेन्सन भएको कुरालाई एक ठाउँ रिलिज गर्ने ठाउँ कहाँ त, केले गर्ने रिलिज, रिलिज गर्ने वे भयो भने चाहिँ मान्छे सहजतापूर्वक बाँच्न सक्छ. खानालाई के छ र होइन, दिनभरि खानु 400 पनि लाग्दैन तपाईँलाई, सादा खाना खानु 50-60 रुपियाँमा, चिया खानु त्यो गर्दा दिनको हिसाब गर्दा कति हो मान्छेको, 500 बढी मान्छेको छैन नि त. अनि 5-15,000 सबै लाइफ चल्ने रहेछ नि त होइन, मान्छे के खोजिरहेको छ त, यही त हो नि. एउटा ठुलो नाम होस्, पैसा होस् भनेर त कुदिरह्यो नि होइन, चाहना त छैन 15,000 जम्मा जिन्दगी. अनि 15,000 जिन्दगीलाई हामी के सोचेर हिँडिरहेको छ नि त. सपना त मान्छेको सबै छ नि, गाडी हुन्छ, फेरि बङ्गला होस्, बङ्गला हुन्छ, यस्तो होस्, यहाँ हुन्छ, विदेश जाउँ, यति हुन्छ, पैसा होस्, सपना हो सबै कुराहरू, पुरा पनि हुन्छ. जति सोच्यो, जति बढायो त्यति नै जाने हो, पोजिटिभनेस नै हो सबै कुरा,
कर्म गर्दै जानु पर्यो,
कर्मै हो सबैको.
अहिले दाजु कतिको सन्तुष्ट?
म एकदम सन्तुष्ट छु. मलाई के हुन्छ, पहिले पहिले अलिकति सन्तुष्ट लाग्दैन थियो, अलिकति मेरो चाहिँ किन भइरहेको छैन, ढिलो किन चलिरहेको छ म जस्तो लाग्थ्यो. तर पछि सोचेँ म जस्तो थुप्रै मान्छे म सँगसँगै हिँडिरहेछन्, मेरो रफ्तार अलिक कम भयो होला, अरूको रफ्तार छिटो भयो होला, त्यति मात्र फरक हो. तर रफ्तार त्यही हो, पुग्ने ठाउँ त्यही नै हो, म पनि तिनै पुग्ने, ऊ पनि तिनै पुग्छ, टाइम लाग्छ, म अलिक ढिलो हिँडेँ होला, त्यति मात्र फरक हो. अहिले त्यही भएर सन्तुष्ट हुन्छ, केही छैन.
दाजु बाहिर जस्तो भित्र पनि त्यस्तै हुनुहुन्छ, मैले बुझेँ.
म त्यस्तै हो, म जसरी इन्टरभ्यू दिए पनि बाहिर जसरी भेट्नु भयो भने उस्तै हो. मेरो चेन्ज भनेको कि क्यारेक्टर हेर्दा अरू कि फरक देखियो भने अलग कुरा हुन्छ, तर एज अ ह्युमन बिइङ म जस्तो छु त्यस्तै नै हो. म के चाहन्छु भने म जस्तो हुँ त्यस्तै देखोस्, हुन चाहिँ खुला सबै कुरा खुला गरिदियो भने मान्छेले हेप्छन् भन्ने भनाइ छ, तर मलाई त्यो लाग्दैन. हेप्ने भनेको तपाईँलाई रेस्पेक्ट चाहिएको केमा, त्यति मात्र काम हो. मेरो कामको रेस्पेक्ट मलाई गर्नु पऱ्यो, म एज अ एक्टर विजय बराल के हो भनेर रेस्पेक्ट दियो भने त्यति हो मेरो सन्तुष्टि भनेको. म के हो, विजय बढी बोल्छ या विजय यस्तो छ, विजय बढी खुल्ला छ, त्यो मेरो विषय होइन, सरल छ त्यो मेरो विषय होइन, त्यो मान्छेले हेर्ने दृष्टिकोण हो, मलाई कसैले अर्कै तरिकाले हेर्ला, बोल्दै गएपछि ए यो मान्छे नर्मल रहेछ भन्ने अर्को बुझ्ला, बुझाइ फरक हुन्छ नि त, तपाईँ मेरो अर्को सोको सम्बन्ध हामी फरक फरक हुन्छ क्या, एउटै किसिमको कसैसँग सम्बन्धै हुँदैन नि, खालि व्यवहार कसलाई के लाग्छ, त्यो समय म रिसाइरहेको बेलामा आयो भने त्यो मान्छेले रिसा लाग्ला
होइन,
म खुसी भएको बेलामा विजय खुसी छ जस्तो लाग्ला, बोल्दै बोल्यो भने विजय त अलिक घमण्डी रहेछ जस्तो लाग्ला, समय परिस्थिति र सिचुएसनले डिपेन्ड गर्छ त्यो मान्छे कस्तो छ भन्ने कुरा,
त्यति धेरै रिसाउनु त हुन्न होला,
म रिसाउँ त रिसाउँछु तर मलाई कस्तो, म कस्तो खालको रिसाउँछु भने सानो सानो कुरामा रिसाउँछु क्या, चित्त नबुझेर रिसाउँछु भनेको मेरो रिस भनेको 5 मिनट हो, रिस चाहिँ उठ्छ,
इगो प्रब्लम त छैन होला जस्तो लाग्छ मलाई दाजुमा,
इगो छैन, रिसाउँछु इगो चाहिँ भनेको योसँग पर्सनल यसलाई म यस्तो गर्छु भन्ने चाहिँ छैन अहिलेसम्म, किनकि के कारणले इगो भन्दा एक्टिङको उसमा इगो लिने कोसँग लिने, मैले सबै सिनियरहरू हुनुहुन्छ या साथीहरू हुनुहुन्छ जुनियरसँग के इगो लिनु, इगो भनेको मैसँगको इगो हो, के भन्दा खतरनाक काम चाहिँ मैले गर्न सकेको छुइनँ अझै गर्नुपर्छ भन्ने इगो मसँग, किन गरिरहेको छुइनँ भन्दा मैले आफूले प्र्याक्टिस गरिरहेको छुइनँ, महसुस गरिरहेको छुइनँ, सेल्फ आफूले गर्ने कामहरू गरिरहेको छुइनँ, आउँछ जस्तो गर्छु प्र्याक्टिस गर्दिनँ, अरूलाई सिकाउँछु आफू चाहिँ प्र्याक्टिस गर्दिनँ, त्यो म भित्रको इगो हो क्या, आफैले आफैलाई दम्म बनाउँदै जान्छ तैँले आफूले चाहिँ गर्नु पर्दैन भन्ने इगो चाहिँ मेरो मनभित्रको इगो मात्र हो,
कति वर्ष भयो लगभग हजुरले यो क्षेत्रमा काम गर्नु,
यो क्षेत्रमा 11-12 हुनला हो,
11-12 वर्ष भयो, कहिलेकाहीँ त अलिअलि दम्म पनि बढ्छ नि है, अलिकति भ्रम पनि हो कि,
त्यो भ्रम हो, त्यो पुरै भ्रम हो, बढ्छ कस्तोमा बढ्छ भने कोही मान्छेले मैले एक्सपोर्ट मेरो कुनै विषयमा छ भने त्यही विषयमा अर्को मान्छेलाई त्यहाँ प्यार बोल्छ नि, मेरो अगाडि त्यही विषयमा त्यो मान्छेले बोल्छ भने चाहिँ त्यतिखेर चाहिँ हाँस उठ्छ, त्यो इगो भन्दा पनि त्यो त्यसलाई इगै भन्नु पर्ला होइन, त्यो पनि मेरो भ्रम हो, मैले के भ्रम पालेँ भने ए मैले जानेको छु यसले सकेन भन्ने मेरो भ्रम हो, त्यो पनि छेडेको, मैले नबोल्दै जीव बस्यो भने मैले जित्छु क्या त्यस्तो कुरामा, तर मान्छे स्वभाव हो बोलिदिन्छ ए कसले भन्नु तँलाई भनेर बोलिदिन्छ, तर उसैले फेरि आएर सोध्छ नि त विजयलाई थाहा छ यो कुरा, विजयलाई सोध्छ भन्दा ए मैले धेरै सोचिछु अघि भन्ने हुन्छ क्या, त्यो क्षणिक भ्रम हो, सबै भ्रममा बाँझेछन्, एउटा मुभी खेल्छ नि स्टार हुन्छ नि भ्रममै बाँच्छ होइन, धरातल बिर्सिन्छ क्या मान्छेले, जतिसुकै धनी होस् गरिब होस् मतलब भएन, धरातल सबैको एउटै नै हुन्छ पारा, कोही अभावमा बाँच्छन् कोही सुखमा बाँच्छन्, बाँच्नु त सबैले पर्छ, जन्मेपछि उस्तै हो प्रोसेस, कपडा लगाइदिनुपर्छ डाइपर फेरिदिनुपर्छ भने जस्तो होइन, भात खान गाह्रो हुन्छ पेटमा कहिले समस्या हुन्छ निमोनिया हुन्छ बच्चालाई, जन्मिने प्रोसेस बाँच्ने प्रोसेस त उस्तै हो बच्चाको, खालि हुर्काई कस्तो छ वातावरण कस्तो छ त्यहाँको समाज कस्तो छ त्यति त फरक हो नि त, अलि एलिट वर्ग छ भने एलिट वर्गको सोसाइटी होला, अलि मध्यम स्तरको छ भने मध्यम स्तर होला, तल्लो लेभलको स्तर छ भने त्यस्तै त्यस्तै होला, अनि घुलमिल्ने व्यवहार पनि त्यसरी परिवर्तन गर्दै जान्छ, अनि इगोको बढ्ने पनि त्यस्तै बढी हो क्या, त्यही भएर धरातल अलि मध्यममा चाहिँ इगो कम होला भन्ने लाग्ने कारण के भने कोही चाहिँ टुप्पोबाट पला भनिदिन्छन् होइन, त्यो चाहिँ सिधै एकैचोटि ठुलो भाग आउँछ नि, त्यसपछि मान्छेले थेग्न सक्दैन क्या, अनि त्यसो के गर्ने कसो गर्ने भन्ने उसमा बढेको ऊ मात्र उसले थाहा पाएर होइन, जुन दिन थाहा पाउँछ छोडिदिइहाल्छ नि, त्यो हो,
अनि नि जस्तो चलचित्र क्षेत्रमा चाहिँ आफन्त कोही भयो भने अथवा परिवारको साथ भयो भने चाहिँ स्थापित हुनलाई सजिलो हुन्छ भनिन्छ, रङ्ग क्षेत्रमा चाहिँ त्यस्तो हुन्छ कि हुँदैन,
हुँदैन, रङ्ग क्षेत्र यस्तो दुइटै क्षेत्र उस्तै हो, रङ्ग क्षेत्र मुभीमा जता पनि कोही भएर मात्र हुने चाहिँ केही पनि छैन, एउटा तपाईँलाई लगानी गर्छ होला, काम त देखिनु पऱ्यो,
ठाउँ दिन्छ,
ठाउँ स्पेस चाहिँ छिटो पाउनुभयो है, स्पेस छिटो पाउनुभयो, स्पेस छिटो पाउँदैमा चाहिँ राम्रो एक्टर या राम्रो काम गर्ने मान्छे हुँदैन, त्यसको लागि त आफूले परिश्रम गर्नै पर्छ, मलाई एउटा कसैले स्टार बनाइन्छ अहिले भर्खर तँलाई म हिरो बनाइन्छु भन्यो भने मैले सोध्छु नि त म हिरो हुने मेटेरियल हो कि होइन, क्यारेक्टरमा हिरै खोज्या हो त मैले जस्तो मान्छे खोज्या हो त भन्ने सोच्नु पऱ्यो नि त, म हिरो बनेर एकदम फेन्सी कपडा लगाएर सानिदिएर हिँड्यो भने मलाई सुहाउँदैन, किनभने मेरो बडी ल्याङ्ग्वेज र मेरो वस्तुस्थिति जस्तो ठाउँमा म बसेँ हुर्केँ त्यो मेरो सोसाइटीले मलाई त्यसरी बनाइदिएको छ नि त, बडीको टेक्सचर त्यस्तो बनाइदिएको छ,
तर हरेक चलचित्रमा अथवा हरेक मुभीमा होइन एउटै पात्र एउटै अभिनयले त कहिलेकाहीँ त दुःख दिन्छ नि,
त्यो त यस्तो हुन्छ क्यारेक्टर मैले त्यस्तो बनाउन सक्छु एज अ क्यारेक्टर, एकदम इङ्ग्लिस बोल्छु म हरेक चिज इङ्ग्लिसमा प्रोनाउन्सिएसन गर्छु भने मैले प्र्याक्टिस गर्छु क्यारेक्टर बनाउँछु, तर म बिके जस्तै क्यारेक्टर हरेक क्यारेक्टर गर्दै भने मोनोटोनस हुन्छ, त्यसले हेर्नेलाई पनि मोनोटोनस मलाई पनि मोनोटोनस, चाहना यो होइन कि मैले सक्दिनँ त्यो एलिट वर्गको अलि हाई लेभलको मान्छे गर्न सक्दिनँ भनेको होइन, त्यो पनि गर्न सक्छु तर अलिकति नसुहाइदो हुन्छ कि भन्ने मात्र हो, तर गर्न त के त छ क्यारेक्टर हो त्यो भनेको, एज अ विजय बराल मध्यम स्तरको परिवारको मान्छे होला तर त्यो धनी क्यारेक्टर त मै जस्तो पनि हुनसक्छ नि, हाम्रो सोचमा कस्तो धनी भनेको गाडी चढ्ने ठुलो बङ्गला भएको काठमाडौँमा घर हुने भन्ने त्यो त छैन, अब त म हामी पनि गाउँ बेचेर काठमाडौँ घर बनाउन सक्छौँ, म धनी भएँ त्यो त्यो धनी होइन, सोचको धनी. अनि अब विदेश बस्छ भने उसको प्रोनाउन्सिएसनको कुरा होइन, उसको बसाइको स्थिति, भूगोलको स्थिति, ऊ कुन संरचनामा बसेको थियो, कस्ता कस्ता मान्छेलाई, उसलाई धान भनेको थाहा छ त, उसलाई आलु कसरी फल्छ थाहा छ, त्योसम्मको धनी हो कि, भनेपछि उसको सोचाइको कुरा हुन्छ, इनर फिलिङ्सको कुरा हुन्छ क्या. त्यो सबै गर्नलाई एज अ एक्टरले क्यारेक्टर बनाउनुपर्छ, जसको लागि ब्याक स्टोरी तयार गर्छ. त्यसपछि उसले आफूलाई त्यसमा ढाल्न थाल्छ. टाइम लाग्छ तर हुन्छ, गर्न त सकिहालिन्छ.
रङ्ग क्षेत्रमा स्थापित रङ्गकर्मीहरू हिजो आज चलचित्रमा धेरै देखिनुहुन्छ है, ठाउँ पनि पाउनुभएको छ, एउटा सम्मान पनि भन्छु म त्यसलाई चाहिँ होइन. धेरैले चलचित्र क्षेत्रका हिरो हिरोइनलाई भन्दा पनि रङ्ग क्षेत्रबाट आएका रङ्गकर्मीको अभिनय चाहिँ हेर्न रुचाउनुहुन्छ दर्शकहरूले पनि है. विजय दाई अलिकति चुची भएर हो, अलिक कम फिल्ममा देखिन्छ.
होइन होइन, मलाई मुभी कम आएको पनि हो, कम आएको र उस्तै आएको हुनाले कम भएको होला.
समीक्षाहरू पढ्दा दर्शकहरूको कुराकानी सुन्दा पनि एकदमै अभिनयमा पुग्त, अभिनय भनेको त विजय बरालको जस्तो हुनुपर्छ.
म ट्रोल सोलमा हेर्छु, मलाई लेखिदिनु हुँदो रहेछ धेरैले, के अरे अनरेटेड एक्टर, अनि त्यसपछि लुक्स नभए पनि खतरा एक्टिङ गर्ने मान्छे भनेर बेला बेला हालिदिइरहनु हुँदो रहेछ. त्यो माया हो त्यो कुरा चाहिँ. म पनि चाहना के गर्छु भने उहाँहरूले भनेको जस्तै एक्टिङ गर्न खोज्ने मान्छे म पनि हो, किन भन्दा यत्रो वर्ष मैले एक्टिङै गर्छु भन्नु बसेको, लाइफमा अरू कुनै काम गर्दैन, यही मात्र गरेर बस्छु भन्ने मान्छेले त्यति त गरिहाल्छ नि होइन. मेरो लागि स्वभाव एक्टिङ गरिहाल्छु म, ठुलो कुरो भएन. तर मैले मेरो रुचि भनेको फरक फरक अभिनय गरौँ, कहिले थकाली खाउँ, कहिले लोकल खाउँ, कहिले गुन्द्रुकको भात खाउँ, त्यसले टेस्ट फरक गर्छ. जस्तरी मलाई पनि एज अ एक्टर चाहिँ फरक फरक क्यारेक्टर गरौँ, जसले अडियन्सलाई मेरो टेस्ट फरक होस् भन्ने चाहना हो. त्यो चाहनाले गर्दा कम मुभी मेरो लागि भन्दा चाहिँ त्यस्तै खालको क्यारेक्टर भनिन्छ र जुन म गर्दिनँ प्रायः, त्यही भएर म कम देखिन्छु.
हाम्रो परिवेश पनि त्यस्तै हो कि क्या होइन, एउटा चलचित्रमा एउटा कलाकार एउटा पात्र लोकप्रिय भइसकेपछि अरूमा पनि त्यसमै राखौँ भन्ने
त्यो रिक्स नलिएको, यसले गर्न सक्छ भन्नु भन्दा नि यही गरिदियो भने चाहिँ हामीलाई पनि फाइदा हुन्छ, रिक्स नलिएको. विजय बरालले पनि यतिको गर्न सक्छन्, यसलाई गराउनु यो क्यारेक्टर भने रिक्स नलिएको.
दाजुले त एउटा ठाउँ पाएको, कोलकाता गएर पढ्नु भएको है, उता गएर अभिनय सिक्नु भएको, कति धेरै नेपालीको सपना हुन्छ. अहिले पनि नेपालमा चलेका कलाकारहरू भारत गएर दुःख गर्दैछन्, सङ्घर्ष गर्दैछन्, त्यहाँ स्थापित हुन्छु, त्यहाँ फिल्म खेल्छु, त्यहाँको म्युजिक भिडियो गर्छु भनेर. तर त्यो त तपाईँलाई अवसर त आएको थियो नि.
होइन, अलिअलि आउँथ्यो होइन, तर मलाई सपना होइन इन्डिया गएर काम गर्ने, अभिनय गर्नु सपना हो मेरो. इन्डियन मुभीमा भोलिपछि काम पाएँ भने गर्नु मेरो सपना होला, तर त्यहीँ बसेर सङ्घर्ष गरेर सब ऊ गर्ने चाहिँ मेरो सपना होइन. मलाई चाहिँ के हो भने जहाँ सिकेर आयो भने आफ्नो ठाउँमा आउने हो र खतरनाक काम गर्ने हो क्या, काम चाहिँ खतरनाकै गर्ने हो, ओहो भन्ने नै बनाउने हो भनेको. त्यो पनि मेरो इगो हो फेरि होइन, यो मेरो लोभ हो नि त, यो त यस्तो पनि राख्नु हुँदैन होला. तर मलाई चाहिँ लोभ के हो भने राम्रो एकदम खतरनाक काम गरौँ क्या, एपिक काम गरेर छोडिदिउँ क्या, आफू जाँदै गर्दा यस्तो काम गरेर यसले कस्तो मजा लाग्यो यार, दामी गर्छ यसले भन्ने मात्र हो. मरेपछि हुन त मलाई केही पनि थाहा हुँदैन.
आफ्नै जन्मभूमिमा आफूले परिश्रम गर्छु, एउटा केही गर्छु भन्ने एउटा अठोट मुह
मुह त्यति हो, मुह भनेको त्यति हो. एज अ एक्टर चाहिँ मैले खतरनाक काम गर्नु पऱ्यो लाइफमा, जुन काम चाहिँ भोलि पर्सि मेमोरी होस्, राम्रो होस्, अरूकोलाई सिकाइ होस् होइन, बुझाइ होस् भन्ने मात्र, अरू के होइन. लोभ हो त्यो मेरो, त्यो हुन्छ हुँदैन थाहा छैन, तर गर्न चाहिँ त्यसैको लागि हो.
अब पहिलाको र अहिलेको जिन्दगी चाहिँ कस्तो हुने रहेछ, अहिले त छ नि सबै कुरा. पहिला त न पैसा थियो, न साथीभाइ, न आफूले भनेको ठाउँमा जान सकिन्थ्यो, न मान्छे चिनेको थियो होइन, एउटा पहुँच पनि थिएन होइन. अहिले चाहिँ मान्छे चिनिन्छ सबैले, ओहो विजय दाई नमस्ते गुरु भन्नुहुन्छ, सम्मान दिनुहुन्छ, ल तपाईँ चलचित्र खेल्न आउनु पर्यो, तपाईँ जस्तो अभिनय गर्ने विशेष गरी दर्शकको माया छ सबैभन्दा ठुलो कुरा, विजय दाईलाई धेरैले माया,
मलाई धेरैले माया गर्नुहुन्छ.
अनि कस्तो लाग्ने रहेछ?
धेरै खुसी लाग्छ. जस्तै पहिले म विजय बराल नाम मात्र लिएर सहर छिर्दा जति चिन्नुहुन्थ्यो त्योभन्दा ह्युज मासले, मेरो लागि धेरै मासले मलाई चिनिदिनु भयो होइन. यतिले पुग्छ मेरो लागि रियलमा. जस्तै तपाईँले भने जस्तै एउटा कुनै ट्रोल कसले लेखिदिरह बनाइदिरह हुन्छ, त्यो माया त हो. अनि त्यहाँ कमेन्ट लेखिदिने पनि कसले भने यसले गर्दैन या के भन्ने कमेन्टले दिने पनि माया नै हो. अनि मैले बोलिरहँदा खुसी लागेर त्यति भनिदिनु चाहिँ मेरो लागि ठुलो जमात तयार भएको होइन. त्यो मैले भनेर भन्दा पनि आफै बनिएको कुरा, त्यो चाहिँ त्यही खुसी इनर्जी त्यही रहेछ क्या. मैले चाहनाभन्दा धेरै पाइसकेँ, अब मैले राम्रो काम गर्नुपर्छ. मेरो चाहना त्यति हो, मलाई यतिभन्दा धेरैले चिन्नु पनि मलाई आवश्यक छैन र चिन्नुहुन्छ हुँदैन त्यो पनि थाहा छ, तर यतिले चिनिदिनु भयो जति मैले अपेक्षा गरेको थिइनँ. अब मेरो अपेक्षा भनेको सबैभन्दा राम्रो काम गरेर उहाँहरूलाई खुसी बनाइराखौँ, यति हो.
म सेलिब्रेटी हुँ भन्ने खालको भाव चाहिँ आउँछ कि नै
आउँदैन मलाई? म प्रायः त्यस्तो भएर हिँड्नै हिँड्दिनँ. मलाई बाटोमा कहिले काहीँ झुकिन्छु, म यतिकै हिँडेर आउँछु, अनि मान्छेले फर्केर हेर्छ, ला यो म त मुभी गर्ने विजय बराल पो हो त भन्ने लाग्छ, त्यतिखेर मात्र लाग्छ. नै म अन्दाजमा साथीहरूसँग घुम्न निक्लिन्छु क्या, जहाँ पनि मन लागेको ठाउँमा जेरी खाइदिन्छु, मन लागेको ठाउँ पकौडा खान्छु, तराईको मान्छे होइन, मिठो लाग्छ बाटोमा बसेर खानालाई, बुझासँग केही खाइदिरहन्छु, परबाट चिन्छ दाई भन्दा हुन्छ, अनि त्यसपछि बल्ल ए म त अर्कै ठाउँमा छु त यार, मैले चाहिँ अलिकति चाहिँ ऊ गर्नुपर्छ, अनि फरक ठाउँमा गएपछि फरक तरिकाको मैले बल्ल मलाई फिल हुन्छ, नभए म बिर्सिन्छु। म चाहिँ कसो भने जता गए त्यति इन्जोय गर्ने र आनन्द लिने मान्छे हो कि, मलाई सेलिब्रिटी हुँ भन्ने दममा चाहिँ अहिले चाहिँ छैन।
दैनिकी चाहिँ कस्तो परिवर्तन भएको छ कि छैन?
दैनिकी उस्तै हो मेरो, जतिखेर म बिहान उठ्थेँ मण्डला बस्थेँ, पहिला त
साथीभाइसँग बस्नुभयो होला,
पहिले साथीभाइसँग बसेँ, साथीभाइहरू सबैजना बाहिर बस्न थालेँ, म एक्लै बस्न थालेँ, त्यसपछि एक्लैपछि बिहे भयो, बिहेपछि म रुममा सरेँ, सरेपछि मेरो दैनिकी के छ भन्दा म मण्डला आउँछु, हरेक दिन आउँछु, काम भएन भने पनि फुर्सद हुने बित्तिकै यहीँ आउँछु, किनकि मेरो मलाई केही काम नहुँदा पनि आएर आनन्द हुने ठाउँ हो मेरो, कसैको कुरा काट्नु छ कुरा काट्न पनि मिल्ने ठाउँ हो नि त मेरो, त्यही भएर मलाई दैनिकी मेरो उस्तै छ, परिवर्तन केही छैन, म जस्तो छु त्यस्तै भयो, अलिकति जुत्ता लाउनु थालेँ, अलिक राम्रो राम्रो कपडा लाउनुपर्छ भन्ने भावना आउनु थाल्यो, त्यो गर्न थालेँ, अलिकति अब मोटाउनु हुँदैन अलिक कम गर्नुपर्छ त्यो आउन थाल्यो होला, तर दैनिकी उस्तै छ, म जस्तो छु त्यस्तै नै छ दैनिकी।
तर चप्पलको ठाउँमा जुत्ता होइन, एउटा कोठा ठाउँमा चारवटा कोठा, त्यो मात्रै चाहिँ होइन जिन्दगी भन्ने पनि होला नि त,
त्यो त हो,
किनकि विवाह भइसकेपछि परिवार भइसकेपछि धेरै कुराहरूको जिम्मेवारी हुन्छ,
जिम्मेवारी त बढ्दै जाँदो रहेछ, जस्तै एउटाबाट दुइटामा जान्छ, दुइटा पछि कनेक्सन ठुलो हुन्छ, त्यसपछि बच्चा बच्चीको लागि सोच्न थाल्नुपर्ने हुन्छ, त्यसपछि परिवार पनि सोच्नुपर्छ, अब कसरी एडजस्ट गरेर लाने सबैलाई पनि सोच्नु पर्यो, अब युरोपियन कन्ट्री जस्तो त हाम्रो देशमा छैन, बाबामालाई छोडेर हिँड्नु पनि मिल्दैन, सबैलाई मिलाएर अगाडि लाने त हो, मिलाउँदै लाने हो, जीवनमा अभाव दुःख सबैलाई छ, मिलाउनु पछि पर्छ, मिल्छ होला जस्तो लाग्छ, अनि त्यो तपाईँले भने जस्तो एकबाट चार कोठा, चारबाट आठ भने जस्तो बढ्दै चाहिँ जान्छ र बढाउनु पनि पर्छ, फेरि मानसिक सोच
फराकिलो,
जस्तै पहिले मलाई हजारले पुग्थ्यो भने अब 2000 चाहिन्छ, तर 2000 पनि अभाव हुन्छ, त्यो हजार मलाई बढी हुन्थ्यो होला त्यतिखेर, तर त्यही हजार अहिले पुग्दैन नि, त्यो त्यसलाई चाहिँ अब कसरी मिलाउनु पर्छ जस्तो लाग्छ भने अब त्यो अनुसारको रेसियो पनि मेरो पनि बढ्दै जानु पर्यो, मैले पनि त्यो अनुसारको सोच पनि गर्दै जानु पर्यो, जसले गर्दा मिल्दै जान्छ कि जस्तो पनि लाग्छ।
मैले यो कुरा कोट्टै राखेको चाहिँ किन भन्दाखेरि चलचित्र क्षेत्रमा काम गर्ने, रङ्ग क्षेत्रमा काम गर्ने, विशेष गरी कलाकार भनौँ न, सीमित समयको लागि एउटा उचाइमा पुग्ने होइन, त्यसपछि चाहिँ त्यो उचाइ मेन्टेन गर्न गाह्रो हुने, त्यो हुँदा चाहिँ वैकल्पिक केही व्यवसाय गर्यो भने होइन आर्थिक रूपमा त समस्या भएन नि त, अनि फ्रस्ट्रेसन जस्ता कुराहरू पनि भएनन्, किनकि पैसा भइसकेपछि एउटा केही कुरा सोख हो होइन, गर्छु भन्न पनि त पाइयो, त्यस्तो चाहिँ गर्नुपर्छ कि पर्दैन?
त्यो एकदम गर्नुपर्छ, अब आउनेले के सोच्नु पर्यो भने अभिनय मात्र गर्छु भने यो छेडेक समय छ क्या, हाम्रो जुन व्यापार बिजनेस या सिनेमाको छ, थिएटरको कुरा छ, यो छेडेक छ क्या, तपाईँको बडी हुन्जेल तपाईँको भोइस हुन्जेल त हो, जुन दिन रोकिन्छ रोक्यो नि त स्टप, त्यसपछि केही छैन, तपाईँलाई हेर्ने पनि कोही छैन,
किनकि यो सरकारी जागिर होइन, न पेन्सन हुन्छ,
केही छैन, रिक्समा कुदिरह्यो क्या, हामी रिक्समा कुदा, कुनै दिन घाउमा खुट्टामा केही भइदियो भने हामी रोक्यौँ क्या, त्यसपछि फ्रस्ट्रेट भएर मान्छे त्यत्तिकै जान्छ क्या, अनि त्यत्तिकै थाहा छ नि, यो त हामी सपना पुरा गऱ्यौँ, यहाँ आफ्नो इमोसन राखेर यसमा प्यासन लिएर अगाडि बढ्यौँ होला, तर त्यो समय थाहा हुँदैन, जतिखेर मान्छेले जे पनि हुनसक्छ, त्यसको लागि चाहिँ तयार हुनुपर्छ, बिजनेस गर्नुपर्छ, साइड बिजनेस केही छ भने राख्नुपर्छ, तपाईँलाई रेगुलर 25,000, 30,000, 40,000, 50,000 आउने इन्कम बनाएर राख्नुभयो भने चाहिँ आरामले सबै खुजान खुसी क्या।
दाजुले अरू बिजनेस गर्नुहुन्छ है? गर्नुहुन्छ।
मैले अहिलेसम्म गरेको छैन, तर सोचिरहेको छु, म पनि सोचि नै रहेको छु, अब चाहिँ एक दुई वर्षमा केही न केही चाहिँ गर्नुपर्छ, किनकि अबको समय यो फिल्डमा राखेर एउटा ठाउँ बनाउनु थियो, त्यो ठाउँ पनि बन्यो, म आफूले जति कुराहरू सिक्नु थियो त्यो पनि धेरै कुरा सिकेँ जस्तो लाग्छ, अझै बाँकी नै छन्, त्यो पनि भइरहेछ, अब चाहिँ मैले कुनै बिजनेस गर्दा केही फरक पर्दैन, किन भन्दा मैले चाहना गरेको र मैले चाहना प्राप्ति गरेको कुराहरू त भइरहेछ नि त, मान्छेले विजय बराल भनेर या क्षेत्रको मान्छेले चिनिदिनु पनि भएको छ नि त, भनेपछि एउटा नाम त बनिरहेछ मेरो, अब नाम सँगसँगै मैले अब अर्थ निकाल्ने ठाउँ पनि बनाउनु पर्छ, अब किनकि नाम सँगसँगै अर्थ भयो भने त अब मलाई सहज हुन्छ नि त, त्यो टाइम थियो होला जतिखेर अर्थ भन्दा पनि नामको लागि कुद्यो होला, अब नाम र अर्थ दुइटै भयो भने मलाई अगाडि हिँड्नलाई सजिलो हुन्छ, समाज कस्तो छ भने अर्थ नाम मात्र भएर अर्थ भएन भने त्यसलाई त्यत्तिकै साइड लगाइदिन्छ, अनि दुइटै इक्वेली भएर म निक्लेँ भने म किसिमको मलाई पनि दम्ब हुन्छ होला, मलाई पनि आँट हुन्छ होला, आनन्द हुन्छ होला, मैले चाहेको कुरा गर्छु नि त, त्यो पनि हो।
हिजोको चिउरा दालमुठ मिठो कि आजको मोमो पिज्जा बर्गर मिठो?
चिउरा दालमुठ मिठो नि, मिठो त मिठो त त्यही हो, किनभने त्यो त्यसमा एक किसिमको भोक र स्वादहरू थिए, त्यो एकदम त्यतिखेर फिलिङ्स थियो, एकदम इमोसन थियो, त्यो साथीको माया थियो होइन, तर अहिले त्यो छैन, अहिले म सबैलाई भेट्न चाहेर पनि चाहदिनँ, सबै कुदिरहेछन् रफ्तारमा, यो समयको रफ्तारमा कुदिरहेछन्, अबको समय चाहेर पनि केही गर्न सकिँदैन, त्यो समय चाहेर जे पनि गर्न सकिन्थ्यो, अबको समय त्यो छैन नि त, पिज्जा खान त म एक्लै जानु पर्यो नि त, या त सबैलाई सर्कुलेट गरेर लान त सकिने अवस्था पनि भएन, अनि एक्लै जानु र त्यो बेलाको ग्रुपमा बसेर खानुको मजा अर्कै छ नि त होइन, मजा त दुइटै मजा हो, तर त्यो मजा राम्रो मजा हो।
हामी उज्यालो फल्सामा छौँ। विजय बराल दाजुसँग कुराकानी गर्दैछौँ। हामी कुराकानीको अन्त्य अन्त्यतिर आइसकेका छौँ। धेरै छ कुराकानी गर्नुपर्ने तर समय कम छ है। एउटा कुरा जोडिहाल्छु ल, अघि यहाँले विवाहको कुरा जोडिहाल्नुभयो है, कस्तो हुँदो रहेछ रङ्गकर्मीको वैवाहिक जीवन चाहिँ? हामीले बाहिरबाट हेर्छौँ, ओहो त्यसको त लाइफ यस्तो होला भन्ने सोच्छौँ नि, त त्यस्तो हुँदो रहेछ?
नर्मल हो विवाह, मेरो विवाह त्यति हल्ला खल्ला पनि भएन, म त अलि बढी हल्ला खल्ला गर्न रुचाउँदिनँ पनि। त्यसपछि बिहे हामी छटछुट गरेर गरियो, ठ्याक्कै लकडाउनको अगाडि हो।
आफ्नै क्षेत्रको भएर पनि सजिलो,
आफ्नै क्षेत्रको भएर पनि सजिलो भयो, सहज भयो। अनि कस्तो नि एडजस्टमेन्ट भन्ने हुँदो रहेछ क्या, अहिले थिएटर गर्नेहरूमा चाहिँ बढी चाहिँ एडजस्टमेन्टमा जान्छ क्या जिन्दगी। सुन कानमा मात्र लाउने कि अँ ठिक छ, हातमा नलाउँदा पनि हुन्छ, एडजस्टमेन्ट छ क्या। अनि एडजस्टमेन्ट गरेर गरेकोलाई चाहिँ नर्मल, एकदम नर्मल जसरी सबैले सोचेको भन् जस्तो छ त्योभन्दा पनि कम तरिकाको छ क्या। सोच त धेरै हुन्छ, अनि सेलिब्रिटी भनेपछि इमेज भनेको अर्कै हुन्छ क्या। धेरैको विवाह खतरा खतरा देखियो, अब त्यस्तो त हामी
देखिँदैछ।
अब हामी त्यो स्टाइलले मैले त गर्न नसकौँला, सबै कुरा हेर्नुपर्छ। अनि तर पनि बिहे त बिहे हो, सिन्दुर हाल्नै छ, टिका लाउनै छ, घरमा भित्राउनै छ, प्रोसेस त उही नै हो। सीमित पैसा छ मसँग, कोहीसँग धेरै होला, आफ्नो तरिकाले उहाँले सोचले गर्न पाइहाल्यो। मेरो लागि त्यो सोच थिएन, त्यतिको गर्नु नै थिएन, मेरो लागि यतिले पुगिरहेछ। मैले जसरी पनि गर्न सकिन्छ, विवाह हो, बन्धन हो, माया हो, माया जसरी दर्शाउन सक्नुहुन्छ नि, देखाएर पनि गर्न सक्नुहुन्छ, नदेखाए पनि माया गर्न सक्नुहुन्छ। म चाहिँ लुकी लुकी माया गरेर होला, नदेखाउँ ठिक छ, बिहे गरेर विजयले भने प्रमाण छ, प्रमाण यही हो, बिहे भयो सिद्धो,
भइहाल्यो।
मलाई त्यति अरू केही छैन, मलाई चाहिँ विदेश जानको लागि बिहे गरे जस्तै हो, फेक बिहा जस्तै हो, तर यो चाहिँ रियल भएको हुनाले मलाई केही छैन, आराम छ।
भाउजू यतिकै बुझेकी हुनुहुन्छ?
धेरै, मभन्दा बढी, किन भन्दा मभन्दा बढी बुझ्ने नै हुनुपर्छ, किन भन्दा म भावना बग्ने मान्छे, फेरि एउटा बुझ्ने भएन भने म त बगेको बगै हुन्छु, दुइटै बग्न थाल्यो भने त बिग्रिन्छ समय। त्यही भएर एउटा बग्यो भने अर्को रोक्ने कन्ट्रोल गर्ने मान्छे हो भाउजू, त्यस्तै छ।
घर विवाहको काम चाहिँ भाग लगाएर गर्नुहुन्छ कि?
भागै लाउनु पर्दैन, भाँडा मान्नु मन लाग्यो म माझिदिइहाल्छु आफै, खाना बनाउनु मन लाग्यो उसलाई टाउको धुनु म बनाइदिइहाल्छु, जसलाई जस जे मन लाग्छ त्यही गर्ने
होइन। भाउजू पनि अलिक व्यस्त नै भएर
होइन, ठिक हो, ऊ आफ्नो डान्स इन्स्टिट्युटमा गइरहने भएको हुनाले म उसले भन्यो त्यो म खाना बनाएर राख्नु भने चाहिँ म बनाएर राखिहाल्ने, केही छैन, अल्छी पनि गर्छु, ऊ थर्काउँछ पनि, तर मलाई समय मिलेसम्म गरिहाल्छु, म पनि यतै बसिरहेको हुन्छु, यतै रमाइलो लागिरहन्छ, फोन आउँछ कहिले काहीँ उतै बाहिर खाउँ भन्ने टाइपको भयो भने, तर म बनाउँछु, म धेरै रुचि पाक पकाउने कुरा, सफा गर्ने, घर सफा गरेर राख्ने, त्यो रमाइलो लाग्छ मलाई।
हामी कुराकानीको अन्त्य अन्त्यतिर आइसकेका छौँ। आज दाजु भाउजूसँगै कुरा गर्न मन थियो तर मिलेन, भाउजूको व्यस्तताले गर्दा हामीले दाजुसँग मात्रै गफ गऱ्यौँ। अब केही कुरा भन्नै छ, तिमीले चाहिँ यो कुरा सोधेनौ बहिनी भन्ने केही
होइन, धेरै कुरा आइसके जस्तो लाग्छ, बोले जस्तो लाग्छ, धेरै बोले जस्तो लाग्छ। आजकल
कति कुरा त धेरै ठाउँमा अन्तर्वार्ता गर्दा गर्दै कति दोहोऱ्याउनु भने जस्तो पनि हुन्छ होला, हाम्रो लागि नयाँ हुन्छ, दाजुको लागि पुरानो हुन्छ।
होइन यस्तो हुँदो रहेछ, कहिलेकाहीँ कुरा गर्दै जाँदा आफूले मन लागेको कुरा बोलिहालिन्छ, अनि कहिलेकाहीँ बढी बोले कि जस्तो पनि लाग्छ, तर के हुँदो रहेछ भने रोकेर कन्सियस भएर यति बोलु यति नबोलु भनेर तौलेर बोल्नुभन्दा मनको भावना हो, जति आउँछ त्यति बोलिदिने हो, कसैको नराम्रो नगर्ने हो, कर्म गर्ने मैले भने जस्तो आध्यात्मिक कुरा हो, किनकि थिएटर भनेको अध्यात्म नै हो, यो आर्ट फिल्ड नै अध्यात्मको कुरा हुन्छ, अध्यात्ममा कर्म गर्नु भन्छ, कर्म गर्ने हो, म आफ्नो कर्म गरिरहेको छु, कर्म गर्दा जे चित्त बुझ्छ जे बुझ्दैन भनिदिने हो, केही छैन, सबैजना खुसी हुनुपर्छ, ह्याप्पी हुनुपर्छ, मन आफूले गरेको चाहेको काम र आफूले मन लागेको काम चाहिँ एकदम 100% दिएर गर्नु पर्यो क्या, चाहना पुरा सबको हुन्छ, त्यति हो।
अब हामी हाम्रा पाहुनालाई मनपर्ने गीत सुनाउँछौँ, गीत कतिको सुन्नुहुन्छ?
गीत सुन्छु म प्रायः,
एउटा गीत छान्नु पर्यो भने ल भाउजूको लागि आजको गीत,
ए त्यो चाहिँ मैले सधैँ अलिक गुनगुनाइरहेको गीत एउटा छ क्या, भक्त राजा आचार्यको हजार आँखा हेर्ने, त्यो चाहिँ म अन्तिमको लाइन चाहिँ एउटा मलाई मन पर्थ्यो। बिहानीको शीतमा उनी झलमलाउँछिन्, जसै साँझ पर्छ प्रतीक्षामा हुन्छन् उनी, ओठ आँखाले चुम्छिन् मलाई, उनी ओठ आँखाले चुम्छिन् मलाई, उपहार के दिउँ भनु के उनीलाई, हजार आँखा हेर्ने मेरी मायालुलाई, यो मनपर्छ प्रमिलालाई पनि एकदम मनपर्छ।
धेरै धेरै धन्यवाद भने दाजु मलाई यो समयको लागि अनि यो कुराकानीको लागि।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद, मेरो कुराहरू अरू समस्या पुर्याइदिनु भयो, पुर्याउने तपाईँ सम्भाग हुनुहुन्छ, तपाईँलाई चाहिँ विशेष धन्यवाद।
छुट्टीमा
हाम्रा आजका पाहुना रंगकर्मी कलाकार विजय बराल रंगमंचको यात्राका क्रममा काठ टेबल बेन्च इटा धुने काम गरेका उहाँ अहिले धेरैको मन मस्तिष्कमा बस्नु भएको छ। उहाँसँग हामीले सुख दुःखका बात मार्यौं। बिहानको 7:56 गएको छ। अब फल्साबाट विदा माग्ने बेला भएको छ। हामीले आज इतिहासमा आजका पाहुना र स्वास्थ्य स्तम्भ प्रस्तुत गर्यौं। व्यस्तताका बावजूद पनि फल्सा सुन्नुहुने दिनेश राव छेत्री, अर्जुन भट्टराई, तेजदुङ ऊर्जा लगायत सबैजनालाई धेरै धेरै धन्यवाद। फल्साबाट प्राविधिक साथी संघर्ष विष्टसँगै दिपा विदा हुन्छु। व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। नमस्कार, शुभ दिन।
उज्यालो फल्सा, उज्यालो फल्सा,
उज्यालो फल्सा, उज्यालो फल्सा।